आगे सबक देखिए भाई। बाबुल यमीन फिल अक्ल वश्शुर्ब قال ومن حلف لا يأكل من هذه النخلة فهو على ثمرها لأنه أضاف اليمين إلى ما لا يؤكل فينصرف إلى ما يخرج منه وهو الثمر لأنه سبب له فيصلح مجازا عنه لكن الشرط ألا يتغير بصنعة جديدة حتى لا يحنس بالنبيذ والخل والدبس المطبوخ। भाई गुज़श्ता सबक के अंदर हम किताबुल ऐमान में से बाबुल यमीन फिल खुरूजी वल इतियानी वल रुकूबी वगैरह जालिक पढ़ रहे थे भाई कि मसलन कोई शख्स जो है अपनी यमीन के अंदर खुरूज या इतियान या रुकूब वगैरह को जिक्र करता है तो उसका क्या हुक्म होगा। तो साहिब हिदाया ने आपको बतलाया कि अगर किसी शख्स ने किसी जगह से न निकलने की कसम उठाई और फिर इसके कहने पर किसी आदमी ने इसको उठाकर वहां से निकाल दिया तो इस सूरत में यह हानिस हो जाएगा। वजह यह है क्योंकि मामूर का जो फेल होता है वो आमिर की तरफ मुंतकिल हो जाता है कि गोया ये फेल करने वाला आमिर ही है। जैसे मैंने मिसाल जिक्र की थी कि बादशाह कोई शहर तामीर करवाता है, अब शहर को तामीर करने वाले तो मजदूर वगैरह हैं लेकिन उसकी निस्बत बादशाह की तरफ की जाती है क्योंकि बादशाह आमिर है और यूं कहते हैं कि बादशाह ने यह शहर बनाया है। तो लिहाजा अगर किसी ने इसके कहने पर भी उसको उस जगह से निकाला तो यह हानिस हो जाएगा, लेकिन अगर इसको जबरदस्ती किसने निकाला तो फिर यह हानिस नहीं होगा। और मैंने आपको बतलाया था कि जबरदस्ती निकालने का मतलब यह है कि किसी ने इसको उठाया और उठाकर उस जगह से बाहर ले गया तो इस सूरत में यह हानिस नहीं होगा। लेकिन अगर किसी ने तलवार निकाली और कहा कि इस जगह से बाहर निकलो नहीं तो मैं तुम्हें कत्ल करता हूं या तुम्हारा हाथ या पांव काटता हूं और फिर यह खुद ही चलकर वहां से बाहर निकला तो इस सूरत में हानिस हो जाएगा, क्योंकि साहिब हिदाया ने आपको लाया था कि फ़िअल महलूफ करने वाला चाहे मुकर्रह हो चाहे नासी हो चाहे कासिद हो सब बराबर हैं भाई, सब बराबर हैं। और फिर इसी तरह अगर किसी शख्स ने कसम उठाई कि वल्लाह मैं घर से जनाजे के अलावा किसी और काम के लिए नहीं निकलूंगा और फिर वो जनाजे के लिए निकला और फिर जनाजे के बाद वहीं से वो किसी और काम के लिए चला गया और वो भी करके आ गया तो ये हानिस नहीं होगा, इसलिए क्योंकि ये जो निकला था ये जनाजे के इरादे से निकला था और जनाजे के इरादे से निकलने का तो इसने इस्तिस्ना किया था और उसके बाद जब जनाजे से आगे वो दूसरे काम की तरफ चला गया तो यहां खुरूज नहीं पाया गया। और इसने भी कसम किस चीज की खाई थी कि मैं जनाजे के अलावा घर से नहीं निकलूंगा, तो यह कसम अभी भी अपने हाल पर है, यह हानिस नहीं हुआ भाई। और अगर किसी शख्स ने कसम उठाई कि वह मक्का की तरफ नहीं निकलेगा, इस सूरत में अगर वह शख्स मक्का के इरादे से निकल गया और चल पड़ा और फिर दरमियाने रास्ते से वापस आ गया, मक्का नहीं पहुंचा, फिर भी हानिस हो जाएगा क्योंकि इसने मक्का की तरफ न निकलने की कसम खाई थी और जब ये मक्का के लिए निकला तो हानिस हो गया, अब इसमें मक्का पहुंचना जरूरी नहीं। जबकि इसके मुकाबले में अगर किसी ने मक्का न आने की कसम खाई तो फिर इस सूरत में तब हानिस होगा जब यह मक्का आ जाएगा भाई। और अगर किसी ने मक्का की जानिब न जाने की कसम खाई तो बास उलमा फरमाते हैं कि यह जाना भी आने की तरह है और ये जब मक्का पहुंचेगा तब हानिस होगा, लेकिन साहिब हिदाया ने बताया कि ज्यादा सही कौल ये है कि ये जो जाना है ये खुरूज की तरह है। जैसे खुरूज में अपनी जगह से वो निकल पड़ा, अपनी जगह से वो जुदा हो गया तो उसको खुरूज कहा जाता है, इसी तरह अपनी जगह से जुदा हो गया तो इसको जहाब भी कहा जाता है, लिहाजा इस सूरत में ये हानिस हो जाएगा। और अगर किसी शख्स ने ऐसी बात की कसम उठाई कि तमाम जिंदगी उसके करने का इम्कान है तो फिर उस शख्स को हानिस करार नहीं दिया जाएगा यहां तक कि उसकी जिंदगी का आखिरी लम्हा आ जाए। जब इसकी रूह निकल रही है, आखिरी लम्हा है, अब हम इसको हानिस करार देंगे। मसलन एक आदमी ने कहा कि वल्लाह मैं बसरा जरूर जाऊंगा और फिर तमाम जिंदगी नहीं गया तो हम हानिस करार नहीं देंगे क्योंकि वो किसी भी वक्त बसरा जा सकता है, लेकिन ऐन मौत का जब वक्त आ गया, आखिरी लम्हात आ गए, उसकी रूह निकल रही है, اب اس کو حانس قرار دیا جائے گا، لیکن اب تو اس کے پاس سانس لینے کا وقت بھی نہیں، اب تو اس کے پاس وصیت کرنے کا وقت بھی نہیں ہے۔ لہذا علماء فرماتے ہیں کہ اگر اس قسم کی کوئی قسم کھا لے تو اسے اپنی زندگی میں ہی وصیت کر دینی چاہیے کہ میرے مرنے کے بعد میری اس قسم کا کفارہ دے دینا اگر میں پوری نہ کر سکا۔ اور خود یہ شخص زندگی میں کفارہ نہیں دے سکتا، کیونکہ کفارے کے لیے حانس ہونا ضروری ہے، اور حانس تو یہ زندگی کے آخری لمحے میں ہوگا، تو اس کے بعد ہی کفارہ دیا جا سکتا ہے، اس سے پہلے کفارہ نہیں دیا جا سکتا۔ اور پھر اس کے بعد صاحب ہدایہ نے بتلایا کہ اگر کوئی شخص یہ قسم اٹھاتا ہے کہ واللہ میں فلاں کام ضرور کروں گا اگر مجھ میں استطاعت ہوئی، تو پھر اس صورت میں اس سے کون سی استطاعت مراد لی جائے گی؟ کیونکہ استطاعت دو قسم پر ہے، ایک استطاعت صحت ہے اور ایک استطاعت قدرت اور قضاء ہے۔ بھائی استطاعت صحت یہ ہے کہ جب انسان جو ہے بیماری وغیرہ سے سلامت ہو اور نیز کوئی اور مانع بھی نہ ہو، تو کہتے ہیں اس شخص میں اس کام کی استطاعت ہے، اور پھر بھی وہ کام نہ کرے تو پھر وہ شخص حانس ہو جائے گا۔ اور جبکہ دوسری جو ہے وہ استطاعت قدرت ہے اور استطاعت قضاء ہے، اور استطاعت قدرت اور قضاء عین جب وہ فعل پایا جائے تو وہ اس کے ساتھ ملی ہوئی ہوتی ہے۔ یہ جو استطاعت قضاء و قدرت ہے یہ فعل پر مقدم نہیں ہو سکتی، اور یہ اللہ کسی شخص کے پختہ ارادے پر اس فعل کو وجود دیتے ہیں۔ تو لہذا چونکہ یہ فعل اللہ کے پیدا کرنے سے، اللہ کے وجود دینے سے اس فعل کا وجود پایا گیا، تو اس لیے اس کو استطاعت قضاء و قدرت کہتے ہیں، یعنی اللہ نے اس کے لیے مقدر کر دیا، اللہ نے اس کے لیے مقدر کر دیا۔ تو یہ استطاعت قدرت ہے بھائی۔ تو اب اس شخص نے کہا کہ واللہ میں بلا کام ضرور کروں گا، تو اس سے کون سی استطاعت مراد لی جائے گی؟ تو یاد رکھو عرف کے اندر اس سے استطاعت صحت مراد لی جاتی ہے۔ تو وہ شخص اگر صحیح سلامت بھی ہوا، بیمار بھی نہیں ہے اور کوئی مانع بھی نہیں ہے، اور پھر بھی وہ شخص وہ کام نہ کرے تو اس کو حانس قرار دیا جائے گا۔ لیکن اگر وہ شخص کہتا ہے کہ میں نے تو استطاعت قدرت کا ارادہ کیا تھا کہ اگر اللہ نے میرے لیے مقدر کیا تو پھر میں یہ کام ضرور کروں گا، تو اس صورت میں بھی دیانتاً اس کی تصدیق کی جائے گی، کیونکہ یہ بھی اس کے کلام کا حقیقی معنی ہے۔ البتہ قضاءً جو ہے اس کی تصدیق نہیں کی جائے گی، کیونکہ یہ خلاف ظاہر ہے، کیونکہ ظاہر یہی ہے عرف کے اندر اس استطاعت سے استطاعت صحت مراد لی جاتی ہے بھائی۔ اور پھر صاحب ہدایہ نے آپ کو مسئلہ بتلایا کہ اگر کسی شخص نے قسم اٹھا لی کہ واللہ میری بیوی گھر سے نہیں نکلے گی الا باذنی، مگر میری اجازت سے، اگر وہ میری اجازت کے بغیر نکلی تو اسے طلاق ہے، تو لہذا اس نے طلاق کو معلق کر دیا کہ اگر عورت گھر سے اس کی اجازت کے بغیر نکلے، تو اس صورت میں فقہا فرماتے ہیں الا باذنی، اس میں یہاں اس نے با ذکر کیا ہے اور با الساق کے لیے آتا ہے، الساق صاد کے ساتھ ہے، اور الساق یلصق الساق کا معنی ہے ایک چیز کا دوسری چیز کے ساتھ ملنا، یا ایک چیز کا دوسری چیز کے ساتھ ملانا۔ تو لہذا یہاں پر بھی ہر خروج کے ساتھ اجازت کا ملا ہوا ہونا ضروری ہے، اگر بغیر اجازت کے ایک مرتبہ بھی عورت نکلے گی تو وہ خاوند حانس ہو جائے گا بھائی۔ اور پھر میں نے بتلایا کہ علماء نے اس کو ساقط کرنے کا طریقہ بھی ذکر فرمایا ہے کہ وہ خاوند اب چاہتا ہے، غصے میں اس نے قسم تو یہ کھا لی تھی، اب وہ اس کو ساقط کرنا چاہتا ہے، تو وہ اپنی بیوی سے یوں کہے کہ جب بھی تیرا باہر جانے کا ارادہ ہو تو تجھے میری طرف سے اجازت ہے، تو اب ہر خروج کے ساتھ اجازت مل جائے گی، لہذا اب وہ حانس نہیں ہوگا بھائی۔ اور اگر خاوند نے با استعمال نہیں کی اور یوں کہا کہ الا ان آزنا لکی، کہ تو میری اجازت کے بغیر نہیں نکلے گی، الا ان آزنا لکی، مگر یہ کہ میں تجھے اجازت دے دوں، تو یہاں خاوند نے الا ان استعمال کیا، اور الا ان جو ہے وہ غایہ کے لیے استعمال ہوتا ہے، کسی چیز کی انتہا بیان کرتا ہے، تو اس کے اندر پھر ایک دفعہ بھی بیوی اجازت لے لے گی تو پھر اس قسم کی انتہا ہو گئی، قسم ختم ہو گئی، پوری ہو گئی، اب اس کے بعد وہ چاہے بغیر اجازت کے بھی نکلتی رہے تو وہ شخص حانس نہیں ہوگا، یعنی بیوی پر طلاق واقع نہیں ہوگی بھائی۔ اور اس کے بعد پھر یمین فور کے بارے میں آپ نے پڑھا تھا بھائی، صاحب ہدایہ نے آپ کو بتلایا کہ یمین فور جو وہ ہے جو اسی وقت اور اسی حالت کے ساتھ متعلق ہوتی ہے جس وقت انسان وہ قسم کھا لے، اور اس کو سب سے پہلے بیان کرنے والے اور اس کا استنباط کرنے والے امام اعظم ابو حنیفہ رحمہ اللہ ہیں. امام صاحب سے پہلے کسی عالم نے اس کا ذکر نہیں کیا. اور میں نے آپ کو بتلایا کہ یہ یمین فور جو ہے یہ فوران القدر سے ماخوذ ہے. فوران القدر، فوران کا معنی ہے ابلنا، ابلنا جوش مارنا، اور قدر ہانڈی کو کہتے ہیں. فوران القدر ہانڈی کا جوش مارنا، یعنی ہانڈی جب خوب ابل رہی ہو اس میں جوش آ رہا ہو تو یہ ہے فوران القدر. اسی طرح یہ جو اس قسم کی قسم کھائی جائے جس وقت غصہ خوب عروج پر ہوتا ہے، انسان کا غصہ جوش مار رہا ہوتا ہے، اس وقت جو قسم کھاتا ہے اس کا تعلق اسی غصے کی حالت کے ساتھ ہے. لہذا تھوڑی دیر گزر گئی، وہ آدمی کا غصہ ٹھنڈا ہو گیا، تو اب وہ یمین بھی ختم ہو گئی. لہذا ایک شخص نے انتہائی غصے لڑتے ہوئے لڑائی کی حالت میں بیوی سے کہا، اگر تو گھر سے نکلی تو تجھے طلاق ہے، تو یہ یمین فور ہے. لہذا اگر اسی وقت عورت نکلی تو اس کو طلاق ہو جائے گی. لیکن اگر عورت جو ہے وہ تھوڑی دیر بیٹھ گئی کہ یہاں تک کہ خاوند کا غصہ ٹھنڈا ہو گیا اور پھر اس کے بعد عورت گھر سے نکلی، تو اب طلاق واقع نہیں ہوگی، کیونکہ خاوند نے جو اسے باہر نکلنے سے منع کیا تھا وہ زندگی بھر کے لیے منع کرنا مقصود نہیں تھا، بلکہ عین اس غصے کی حالت میں اس کے نکلنے کو وہ منع کر رہا تھا کہ اس وقت تو نکلی تو تجھے طلاق ہے بھائی. یا اسی طرح ایک آدمی اپنے غلام کی پٹائی کرنے لگا تو دوسرے آدمی نے کہا، اگر تم نے اپنے غلام کی پٹائی کی تو میرا غلام آزاد ہے، تو اس صورت میں بھی یہ یمین فور ہے. لہذا وہ جو پہلا شخص ہے وہ تھوڑی دیر ٹھہر گیا، جب دوسرے شخص کا غصہ کچھ ختم ہوا، کم ہو گیا، اب اس نے غلام کی پٹائی کی، تو یہ دوسرا شخص حانث نہیں ہوگا اور اس کا غلام آزاد نہیں ہوگا بھائی. تو عرف کے اندر متکلم کا اس طرح کسی کو روکنا، اس سے مراد زندگی بھر کے لیے روکنا مراد نہیں ہوتا، بلکہ عین اسی ضرب یا اسی خروج کو روکنا مقصود ہوتا ہے. تو لہذا یہ قسم اسی خروج یا اسی ضرب کے ساتھ متعلق ہوگی عرف کے اعتبار سے بھائی. اور آپ جانتے ہیں کہ یمین کا دار و مدار عرف پر ہوتا ہے بھائی، کہ لوگ ایک بات کا کیا معنی سمجھتے ہیں بھائی. پھر صاحب ہدایہ نے مسئلہ ذکر فرمایا کہ اگر ایک شخص نے دوسرے سے کہا کہ آؤ ہمارے پاس بیٹھو اور ناشتہ کرو، دوسرے شخص نے کہا اگر میں ناشتہ کروں تو میرا غلام آزاد ہے جی، تو اب اس نے دیکھو لفظ تو مطلق ذکر کیے ہیں، اگر میں ناشتہ کروں تو میرا غلام آزاد ہے، لیکن چونکہ وہ اس آدمی کے سوال کے جواب میں بات کر رہا ہے، لہذا اس جواب کو بھی اس سوال کے مطابق کر دیا جائے گا، اور اس کا معنی یہ ہوگا کہ وہ عین اس ناشتے کی بات کر رہا ہے کہ جس کی طرف اس کو دعوت دی گئی ہے، ہر ناشتے کی بات نہیں کر رہا. لہذا یہ شخص یہاں سے نکلا اور پھر اپنے گھر جا کر اس نے ناشتہ کر لیا تو حانث نہیں ہوگا. لیکن اگر اس نے اپنے الفاظ کے اندر کوئی چیز بڑھا دی، مثلا یہ کہا کہ میں آج ناشتہ نہیں کروں گا ورنہ میرا غلام آزاد ہے، تو یہ جو اس نے آج کا لفظ بڑھا دیا، اب اس کے کلام کو جواب قرار نہیں دیا جا سکتا، تو اب اس کو نیا کلام قرار دیا جائے گا، اور یہ جہاں کہیں پر بھی ناشتہ کر لے گا تو حانث ہو جائے گا بھائی. اور پھر صاحب ہدایہ نے مسئلہ ذکر فرمایا کہ ایک شخص نے قسم اٹھا لی کہ واللہ وہ زید کی سواری پر سوار نہیں ہوگا، اور پھر اس کے بعد اس نے زید کے عبد معزون کی سواری پر سواری کی، تو کیا وہ حانث ہوگا یا نہیں؟ تو امام محمد رحمہ اللہ فرماتے ہیں کہ عبد معزون کی سواری بھی حقیقت کے اندر اسی آقا کی مملوک سواری ہے، اگرچہ اس کی نسبت اس غلام کی طرف کی جاتی ہے کہ یہ اس کی سواری ہے، لیکن حقیقتاً ملکیت اس کے اندر آقا کی ہے بھائی. تو غلام کی طرف نسبت کرنے سے بھی اس ملکیت کے اندر کوئی خلل نہیں آیا بھائی. تو اس میں عبد المعزون کی سواری کی نیت کی بھی کوئی ضرورت نہیں ہے. جب اس نے کہا ہے میں زید کی سواری پر سوار نہیں ہوں گا، تو اس کے عبد المعزون کی سواری پر سوار ہونے سے بھی یہ حانث ہو جائے گا، کیونکہ وہ بھی زید ہی کی مملوک سواری ہے بھائی. جبکہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ یہاں نیت ضروری ہے. اگر اس نے زید کی سواری سے زید کی مملوک سواری مراد لی تو پھر تو وہ حانث ہوگا، کیونکہ عبد معزون کی سواری بھی زید کی مملوک ہے. اور اگر اس نے زید کی سواری سے زید کی مملوک سواری نہیں مراد لی، بلکہ جس پر زید خود سوار ہوتا ہے وہ سواری مراد لی ہے، تو پھر یہ عبد معزون کی سواری پر سوار ہونے سے حانث نہیں ہوگا. جبکہ امام اعظم ابو حنیفہ رحمہ اللہ دو شرطیں ذکر فرماتے ہیں، ایک شرط یہ کہ اس کی نیت ہونی چاہیے، اور دوسری شرط یہ ہے کہ اس غلام پر دین مستغرق نہیں ہونا چاہیے، اس لیے کیونکہ غلام پر جب دین مستغرق آ جائے، یعنی اتنا دین جو اس کی قیمت کا احاطہ کر لے، تو پھر اس صورت کے اندر اس غلام کے اندر، اس عبد معزون کے اندر آقا کی ملکیت باقی نہیں رہتی، جب وہ غلام اس آقا کا نہیں ہے تو اس کی سواری بھی اس آقا کی سواری نہیں ہے، لہذا اب اس پر نیت کرنے کے باوجود سواری کر لے پھر بھی حانث نہیں ہوگا. کیا صورت ہے؟ ایک آدمی نے قسم کھائی کہ واللہ میں زید کی سواری پر سوار نہیں ہوں گا، اور اس نے نیت زید کی مملوک سواری کی نیت کی ہے، اور پھر اس کے بعد یہ اس کے عبد معزون کی سواری پر سوار ہوا، تو اگر اس عبد معزون پر دین مستغرق ہے تو پھر نیت کرنے کے باوجود یہ ابھی بھی حانث نہیں، کیونکہ یہ غلام اب زید کا مملوک ہی نہیں رہا، تو یہاں نیت کرنے سے بھی وہ حانث نہیں ہوگا. لیکن اگر عبد معزون پر دین نہیں ہے، یا دین ہے تو لیکن کم دین ہے، تھوڑا دین ہے، یہ جو اس کی ساری قیمت کا احاطہ نہیں کر رہا، تو پھر اس میں نیت ضروری ہے، وہ اس کی نیت کرے گا تو اس عبد معزون کی سواری پر سوار ہونے سے حانث ہوگا، اگر نیت نہیں کرے گا تو پھر حانث بھی نہیں ہوگا، کیونکہ عبد معزون کی جو سواری ہوتی ہے اس کی نسبت اس عبد معزون ہی کی طرف کی جاتی ہے، عرف کے اعتبار سے بھی اور شریعت کے اعتبار سے بھی. اور پھر صاحب ہدایت نے بتلایا کہ حدیث کے اندر بھی آتا ہے کہ من باع عبدا ولہ مال فہو للبائع، کہ جس نے کوئی غلام بیچا اور اس غلام کا کوئی مال تھا تو وہ بائع کا ہوگا، کیونکہ آقا نے غلام کو بیچا ہے، اس کے سامان کو نہیں بیچا. تو یہاں دیکھو اس سامان اور اس مال کی نسبت غلام کی طرف کی جا رہی ہے حدیث کے اندر، معلوم ہوا عبد معزون کا جو مال ہے وہ اس کی نسبت عبد معزون ہی کی طرف کی جاتی ہے، تو آقا کی طرف نسبت میں خلل آ گیا، خرابی آ گئی، لہذا عبد معزون کی سواری پر سوار ہوگا تو اگر نیت کی ہے تب حانث ہوگا، ورنہ حانث نہیں ہوگا. تو حاصل کلام یہ کہ امام صاحب کے نزدیک دو شرطیں ہیں، عبد معزون کی سواری پر سوار ہونے سے حانث ہونے کے لیے دو شرطیں ہیں، ایک تو یہ کہ نیت ہو، اور دوسری یہ کہ اس پر دین مستغرق نہ ہو بھئی. اور جبکہ امام ابو یوسف رحمہ اللہ کے نزدیک صرف ایک ہی شرط ہے کہ نیت ہو بھئی، جب نیت ہے تو اس پر سوار ہونے سے حانث ہو جائے گا، جبکہ امام محمد رحمہ اللہ کے نزدیک کوئی شرط نہیں ہے، چاہے نیت کرے یا نیت نہ کرے، ہر حال میں عبد معزون کی سواری پر سوار ہونے سے یہ شخص حانث ہو جائے گا. بات سمجھ میں آ گئی. اب آئیے آج کے سبق پر. باب الیمین فی الاکل والشربی، یہ باب ہے اس یمین کے بارے میں جو کھانے اور پینے کے بارے میں ہو. اگر کوئی شخص یمین کے اندر کھانے یا پینے کا فعل ذکر کرتا ہے تو اس قسم کو کس چیز پر محمول کیا جائے گا؟ تو اب وہ تفصیل صاحب ہدایہ بیان فرمائیں گے اس باب کے اندر. تو کہتے ہیں باب الیمین فی الاکل والشربی، یہ باب ہے اس قسم کے بیان میں جو کھانے اور پینے کے بارے میں ہو. قال ومن حلف لا یاکل من ھذہ النخلۃ فہو علی ثمرہا. صورت مسئلہ یہ، ایک شخص نے قسم اٹھائی کہ واللہ میں اس کھجور کے درخت میں سے نہیں کھاؤں گا، واللہ میں اس کھجور کے درخت میں سے نہیں کھاؤں گا. نخلتن، یاد رکھو یہ کھجور کے درخت کو کہتے ہیں. اب دیکھو اس نے قسم کی نسبت کی ہے کھجور کا درخت کھانے کی طرف، اور کھجور کا درخت تو نہیں کھایا جاتا، تو معلوم ہوا یہاں حقیقی معنی متعذر ہے، حقیقی معنی مراد نہیں لیا جا سکتا کہ کھجور کا درخت بول کر مراد یہ ہے کہ وہ کھجور کا تنا یا کھجور کے پتے وغیرہ کھا لے، وہ مراد نہیں لیے جا سکتے، کیونکہ کھجور کے تنے کو یا اس کے پتوں وغیرہ کو عام طور پر نہیں کھایا جاتا. لہذا جب حقیقی معنی متعذر ہو گیا، کھجور کا تنا یا پتے وغیرہ یہ معنی ہم مراد نہیں لے سکتے، تو پھر اب ہمیں مجازی معنی کی طرف جانا پڑے گا، اور مجازی معنی جو ہے وہ کھجور کے پھل ہیں. تو اب یہ شخص اس کھجور کا پھل کھائے گا، یعنی اس کھجور کے درخت کی کھجوریں کھائے گا تو حانث ہوگا، ویسے حانث نہیں ہوگا بھائی. تو کہتے ہیں قال، اس قال سے مراد صاحب قدوری ہیں. قال صاحب قدوری فرماتے ہیں ومن حلف لا یاکل من ھذہ النخلۃ، اور جس شخص نے قسم اٹھا لی کہ وہ اس کھجور کے درخت میں سے نہیں کھائے گا، فہو علی ثمرہا، تو یہ قسم محمول ہوگی اس کھجور کے پھل پر. لانہ اضاف الیمین الی ما لا یاکل، اس لیے کیونکہ اس شخص نے قسم کی نسبت کی ہے اس چیز کی طرف جس کو کھایا نہیں جاتا، کھجور کے درخت کو تو کھایا نہیں جاتا. فینصرف الی ما یخرج منہ، تو یہ قسم پلٹ جائے گی، یہ قسم پھر جائے گی الا ما یخرج منہ اس چیز کی طرف جو اس کھجور کے درخت سے نکلتا ہے وہ ثمر اور وہ اس کا پھل ہے لانہ سبب لہ یہاں سے مجاز کا طریقہ بتلا رہے ہیں کہ کھجور کا درخت بول کر ہم پھل کیسے مراد لے سکتے ہیں تو صاحب ہدایہ بتلائیں گے کہ کھجور کا درخت سبب ہے پھل کا یہ درخت ہے تو اس کا پھل بھی ہے درخت نہیں تو اس کا پھل بھی نہیں تو کھجور کا درخت ہے سبب اور پھل ہے مسبب اور مجاز کے اندر یہ عام رائج ہے کہ سبب بول کر مسبب کا ارادہ کیا جاتا ہے تو کہتے ہیں لِأَنَّهُ سَبَبٌ لَهُ اس لیے کیونکہ کھجور کا یہ درخت اس پھل کا سبب ہے فَيَصْلُحُ مَجَازًا عَنْهُ لہذا یہ اس پھل سے مجاز ہو سکتا ہے لَكِنَّ شَرْطَ أَن لَا يَتَغَيَّرَ بِصَنْعَةٍ جَدِيدَةٍ یہاں سے بتلا رہے ہیں صاحب ہدایہ کہ شرط یہ ہے کہ اس پھل کے اندر کوئی تبدیلی نہ آئے کسی نئی کاریگری کی وجہ سے کوئی شخص اس میں نیا طریقہ استعمال کر کے اس پھل کی صورت کو بدل دے تو پھر اس کو کھانے سے یہ حانث نہیں ہوگا یعنی اس درخت کی کھجوریں یہ ویسے کھا لے تو بھی حانث ہو جائے گا اسی طرح اگر اس درخت کی کھجوروں کا جو شیرہ ہے کھجور کے پھل جو ہیں ان کا جو شیرہ ہے ان کا جو رس ہے جو ان سے ٹپک رہا ہو اس کو کھائے گا پھر بھی حانث ہو جائے گا کیونکہ اس میں کوئی تبدیلی پیدا نہیں کی گئی یہ عام کھجور سے جو مثلا رس ٹپک رہا ہے لیکن اگر اس کھجور سے نبیذ بنا لی گئی تو اب کسی بنانے والے نے اپنی کاریگری دکھائی اور صورت ہی بدل دی نبیذ یاد رکھو عرب کا طریقہ یہ تھا یہ کھجوروں کو پانی میں ڈال دیتے تھے اور کئی گھنٹے اسی طرح اس کو رکھتے تھے اس کی وجہ سے اس پانی کے اندر کھجوروں کی مٹھاس آ جاتی تھی اور پھر اس کو وہ پیتے تھے استعمال کرتے تھے تو اس کے اندر بڑی قوت ہوتی تھی تو وہ عام طور پر اس کو استعمال کرتے تھے اس کو نبیذ کہتے ہیں یہ جو کھجور کو پانی میں ڈالا اور یہ پھر میٹھا پانی تیار ہو گیا یہ نبیذ ہے بھائی تو لہذا اگر کوئی شخص اس درخت کے پھل کو لے اور اس سے نبیذ بنا لے اور اس نبیذ کو استعمال کرے تو حانث نہیں ہوگا کیونکہ یہاں اس کی صورت بدل دی گئی بنانے والے نے اپنی کاریگری اور طریقہ استعمال کیا تو اس کی صورت بدل دی لہذا اس نبیذ کو پینے سے وہ حانث نہیں ہوگا یا کسی نے اس کھجور کے پھل سے سرکہ بنا لیا کھجور سے بھی بعض اوقات سرکہ بنایا جاتا ہے تو وہ سرکہ استعمال کرنے سے بھی دیکھو اس میں کاریگری آ گئی اس کی ماہیت بدل گئی لہذا اس کو استعمال کرنے سے بھی یہ حانث نہیں ہوگا بھائی اور یا اسی طرح کھجور کا جو شیرہ ہے یاد رکھو یہ جو تازہ کھجوریں ہوتی ہیں ان میں بے انتہا رس ہوتا ہے تو ان کو جب اتار کر رکھیں گے تو اس میں سے بعض اوقات رس ٹپکتا ہے بعض قسموں کے اندر بہت زیادہ رس ہوتا ہے وہ رس ان سے ٹپکتا ہے یہ ہے کھجور کا شیرہ تو یہ اگر کوئی استعمال کرے گا اس میں تو کسی نے کوئی کاریگری نہیں دکھائی کسی نے اس کو بدلا نہیں ہے لہذا اس کو وہ استعمال کرے گا تو حانث ہو جائے گا لیکن اگر اس شیرے کو کسی نے پکا لیا تو پکانے سے اس کی حالت بدل دی لہذا اب اس کو کھائے گا تو یہ حانث نہیں ہوگا تو کہتے ہیں لیکن شرط ان لا یتغیر بصنعت جدیدت لیکن شرط یہ ہے کہ وہ پھل بدلے نہ بصنعت جدیدت نئی کاریگری سے حتی لا یحنس بالنبیذ والخل والدبس المطبوخ حتی لا یحنس یہاں پر بھی یحنس پر ضمہ پڑیں گے میں نے آپ کو بتلایا حتی کے بعد فعل پر نصب آئے گا جب حتی کا ما بعد جو ہے وہ حتیٰ کے ما قبل کی طرف نسبت کرتے ہوئے مستقبل ہو تو پھر اس حتیٰ نصب دے گا ورنہ نصب نہیں دے گا بھائی چنانچہ کافیہ میں اس کی مثال ہے مریضہ حتیٰ لا یرجو نہ ہو وہ مریض ہوا یہاں تک کہ لوگوں کو اب اس کی صحت کی امید نہیں ہے اس کے باقی بچنے کی امید نہیں ہے تو دیکھو مریضہ حتیٰ لا یرجو نہ ہو وہ بیمار ہوا یہاں تک کہ لوگوں کو اب اس کی زندگی کی امید نہیں ہے لا یرجو نہ ہو دیکھو نون اعرابی موجود ہے یضربون اس کی گردان کرو لن ناصبہ کے ساتھ لن یضرب لن یضرب لن یضرب دیکھو نون اعرابی گر گیا تو نصب کی حالت میں نون اعرابی گر جاتا ہے لیکن مریضہ حتی لا یرجو نہ ہو یہاں پر یہ نون اعرابی موجود ہے معلوم ہوا یہ یرجونا فعل جو ہے مرفوع ہے منصوب نہیں ہے یہاں حتی نے اس کو نصب نہیں دیا کیونکہ حتی کا ما بعد یہ جو حتی لا یرجو نہ ہو امید نہ ہونا امید کا ختم ہونا یہ ماقبل بیماری کی طرف نسبت کرتے ہوئے مستقبل نہیں ہے मुझे आप बताइए, कोई शख्स बीमार होता है तो बीमारी के गुजर जाने के बाद एक हालत आती है जब लोगों को उसकी जिंदगी की उम्मीद खत्म हो जाती है, या बीमारी के अंदर ही एक हालत आती है जब उसकी जिंदगी की उम्मीद खत्म हो जाती है? बीमारी के अंदर ही मालूम हुआ, जिस वक्त आदम उम्मीद है उसकी जिंदगी की, उस वक्त भी मरज मौजूद है। तो हत्ता से पहले क्या है? मरीजा। तो लिहाजा हत्ता ला अर्जुना यह मुस्तकबिल नहीं है मरीजा की तरफ निस्बत करते हुए, बल्कि दोनों का जमाना एक है। बात समझ में आ गई। लिहाजा यहां हत्ता नसब नहीं देगा। तो यहां पर भी इसी तरह है, हत्ता ला यहनसु बिन नबीजी वल खल्ली व दिबसी, यहां तक कि यह शख्स हानिस नहीं होगा बिन नबीजी उस फल की नबीज से, वल खल्ली और उस फल के सिरके से, व दिबसिल मतबूखी और उस फल के पके हुए शीरे से। दिबसुन शीरे को कहते हैं। वह इन हलफ ला याकुलु मिन हादल बुसरी फसारा रुतबन फअकलहु लम यहनस। भाई अगला मसला समझने से पहले एक बात समझ लीजिए कि खजूर जो खाई जाती है उसकी तीन हालतें हैं। भाई सबसे पहले जो है कच्चा फल लगता है दरख्त पर और वो सब्ज रंग का होता है, फिर उसके बाद वो उसमें मिठास आना शुरू होती है और फिर वो जर्द रंग का या सुर्ख रंग का हो जाता है। तो अभी भी वो फल सख्त है, वो फल अभी भी सख्त होता है, लेकिन उसके अंदर अच्छी खासी मिठास आ चुकी है भाई, तो इसको बुसरुन कहते हैं। बुसर भाई उर्दू जुबान में इसका कोई खास नाम नहीं, अलबत्ता सरायकी और पश्तो वगैरह में इसको डोका कहते हैं, डोका। तो उर्दू में इसका कोई खास नाम नहीं है। तो ये जो फल है इसको अरबी जुबान में बुसर कहते हैं। बात समझ में आ रही है कि खजूर का फल है, इब्तिदा में सब्ज था, फिर वह पीले रंग का हो गया है या सुर्ख रंग का हो गया है और उसमें अच्छी खासी मिठास आ गई है और इसको भी आम खाया जाता है, लेकिन इसको बुसर कहते हैं। फिर उसके बाद कुछ दिन और गुजरते हैं तो इस खजूर का नीचे वाला किनारा जो है वो नरम होना शुरू हो जाता है, नरम होना शुरू हो जाता है और फिर आहिस्ता आहिस्ता वो सारा फल नरम हो जाता है और इसको याद रखो रुतब कहते हैं। इसको क्या कहते हैं? रुतब। रा है, त्वा है और बा, रुतब। और ये जो है ताजा खजूर है, ताजा खजूर है। और याद रखो ये जो रुतब है इसके अंदर रस बहुत ज्यादा होता है, तो लिहाजा इस रुतब को दरख्त से उतार कर फौरन बेचने के लिए बाजार में नहीं लेकर आते, क्योंकि अगर इसको इस तरह रखेंगे तो इसके अंदर बदबू पैदा हो जाएगी इस रस की ज्यादती की वजह से। तो लिहाजा इसको फिर दरख्त से उतारने के बाद फिर इसको कुछ धूप लगवाई जाती है और धूप की वजह से इसका जो जायद शीरा है, जो जायद रस है, वो खुश्क हो जाता है। अब इसको तमर कहते हैं जी। तो ये जो बाजार में हमें खजूर मिलती है ये तमर है भाई, धूप लगवाई हुई भाई। तो बाज़ उलमा जो है तमर का माना छुआरे के करते हैं। तमर का क्या माना करते हैं? छुआरा। वजह यह कि लुगत के अंदर तमर का माना देखें तो लिखा होता है खजूर जिसे धूप में खुश्क किया गया हो, तो वो समझते हैं ये छुआरा है जिसको धूप में खुश्क किया गया है, ये है तमर। लेकिन मैंने बताया नहीं, ये आम खजूर को भी तमर कहते हैं और ये आम खजूर जो बाजार में बेची जाती है तो पहले इसको धूप लगवाते हैं, क्योंकि इसमें इतना ज्यादा रस होता है कि अगर इसको बंद करके लेकर आएंगे तो एक दो दिन में इसमें बदबू पैदा हो जाएगी। तो धूप जब लगवा दी, अब वो जायद रस और जायद शीरा खुश्क हो गया, खजूर अभी भी उसी तरह नरम है लेकिन कुछ जायद शीरा और जायद रस खुश्क हो गया। अब इसको बाजार में बेचने के लिए लाया जाता है तो इसे तम्र कहते हैं। तो तम्र बिलखुसूस छुआरे का नाम नहीं है, यह आम खजूर का नाम है। तो मालूम हुआ खजूर की तीन हालतें हैं। पहली हालत है बुसर भाई, जब इसमें मिठास आ चुकी है और इसको खाया भी जाता है लेकिन अभी यह सख्त है, नरम नहीं हुई, फिर यह नरम हो गई और फिर इसको रुतब कहा जाता है, यह है ताजा खजूर भाई। और फिर उसके बाद तीसरा मरहला है, जब इस रुतब को उतार कर कुछ धूप में खुश कर लिया गया तो अब यह तमर कहलाती है। तो ये तीनों अलग अलग नाम हैं उसी खजूर के, तो इनमें से गोया हर एक को अलग जिंस शुमार करते हैं। बुसर कहा तो वही सख्त फल मुराद है, रुतब कहा तो ताजा खजूर मुराद होगी और तमर कहा तो जिसको धूप लगवाई गई हो वो मुराद होती है। अब सूरत ये, एक शख्स ने कसम उठाई कि वल्लाह मैं इस बुसर में से नहीं खाऊंगा, किसी मुअय्यन दरख्त की तरफ इशारा करके कहा कि मैं इस दरख्त की बुसर नहीं खाऊंगा। फिर इसने इसी दरख्त की रुतब खा ली, वो खजूर जो नरम हो चुकी है, तो कहते हैं हानिस नहीं होगा, इसलिए क्योंकि इसने बुसर के न खाने की कसम खाई थी, और बुसर तो और है और रुतब और है, तो रुतब खाने से हानिस नहीं होगा भाई। या फिर दूसरी सूरत, एक शख्स ने कसम उठाई कि वल्लाह मैं इस खजूर के दरख्त में से रुतब नहीं खाऊंगा, और फिर उसके बाद उसने उसकी तमर खाई, यानी कुछ धूप लगवाने के बाद जो रुतब को खुश किया गया था, तो इस सूरत में भी यह हानिस नहीं होगा क्योंकि क्योंकि अब इसका नाम ही बदल चुका है, गोया ये एक नई जींस बन गई है। बात समझ में आ गई। और इसी तरह एक शख्स ने कसम उठाई कि वल्लाह मैं ये दूध नहीं पीऊंगा, और फिर वो दूध जो है उसका दही बन गया, और फिर इसने वो दही इस्तेमाल कर लिया, तो कहते हैं हानिस नहीं होगा, इसलिए क्योंकि इसने दूध पीने पर कसम खाई थी और इसने इस वक्त दूध तो नहीं पिया, इसने तो दही खाई है भाई। तो ज़ाबता इसमें ये है, याद रखो जब कसम के अंदर किसी चीज की कोई सिफत जिक्र की जाए, ये बुसर होना, रुतब होना और तमर होना, या इसी तरह दूध होना या दही होना, ये सब क्या है उस चीज की एक तरह की सिफात है एक लिहाज से देखा जाए तो अगर सिफत ऐसी है जो कसम की तरफ दाई बन सकती है जी। जो कसम खाने के लिए दाई बन सकती है, जो कसम का सबब बन सकती है, तो फिर इस कसम को उसी सिफत के साथ मुकय्यद किया जाएगा। जब इस शख्स ने कहा वल्लाह मैं इस दरख्त की बुसर नहीं खाऊंगा, तो बुसर होना यह ऐसी सिफत है जो दाई इलल यमीन हो सकती है। हो सकता है इस आदमी को इसकी बुसर पसंद नहीं है, किसी ने कहा लो भाई ये खा लो, उसको पसंद नहीं थी, उसने कहा वल्लाह मैं इस दरख्त की बुसर नहीं खाऊंगा, तो मालूम हुआ बुसर होना ऐसी सिफत है जो यमीन की तरफ ले जा सकती है इंसान को। तो ऐसी सिफत जो यमीन की तरफ ले जाने का बाइस बन सके, तो फिर कसम भी उसी सिफत के साथ मुकय्यद होगी। लिहाजा अब अगर ये बुसर के बजाय उसी दरख्त की रुतब या तमर खाएगा तो हानिस नहीं होगा। और इसी तरह एक आदमी को दूध पेश किया गया, उसने कहा वल्लाह मैं ये दूध नहीं पीऊंगा, तो अब ये दूध होना ये दाई हो सकता है कसम के लिए, कि हो सकता है ये जिस गाय का दूध है इस गाय का दूध उसको पसंद नहीं है, तो ये दूध होना ये दाई इलल कसम हो सकता है, तो लिहाजा इसकी कसम इसी दूध के साथ मुकय्यद होगी। जब ये दही बन गया तो अब तो दूध ना रहा, तो नाम ही बदल गया, तो अब इसको खाएगा तो हानिस नहीं होगा। तो कहते हैं वह इन हलफा ला याकुलु मिन हादल बुसरी, और जिस शख्स ने कसम उठाई कि वो इस बुसर में से नहीं खाएगा, देखो हाजल बुसर किसी मुअय्यन बुसर की तरफ इशारा किया, किसी मुअय्यन दरख्त के फल की तरफ इशारा किया। तो कहते हैं वह इन हलफा ला याकुलु मिन हादल बुसरी, और जिस शख्स ने कसम उठाई कि वो इस बुसर में से नहीं खाएगा, फसारा रुतब बन, तो वो खजूर जो है वो बुसर जो है रुतब बन गई, फअकलहू फिर उसने इसको खा लिया, लम यहनस तो ये शख्स हानिस नहीं होगा, वकदा इदा हलफा ला याकुलु मिन हादल रुतबी, और इसी तरह अगर किसी शख्स ने जब कसम उठा ली कि वो इस रुतब में से नहीं खाएगा, और मिन हादल लबनी या इस दूध में से वो नहीं पिएगा, फसारा तमरन फिर वो रुतब जो है खजूर बन गई, औसार अल्लाह बनु शीराजन या उस दूध से दही बन गया, लम यहनस तो ये शख्स हानिस नहीं होगा। यहां शीराज का लफ्ज आया, शीराज याद रखो, शीराज ये फारसी लफ्ज है, फारसी जुबान में शीर दूध को कहते हैं, शीर दूध को कहते हैं, इसीलिए उर्दू में भी आप सुनते हैं शीरखार बच्चा, जो दूध पीने वाला बच्चा हो, और इसी तरह उर्दू जुबान में भी बहन को हम शीरा कहते हैं, हम शीरा कि इसने भी उसी मां का दूध पिया है भाई। बात समझ में आ गई। तो ये शीराज जो है ये खास तौर पर दही को नहीं कहते, बल्कि दही बनाने के बाद फिर उस दही को एक कपड़े में डालकर उसको लटका देते हैं, तो वो जो जायद पानी होता है वो इसे टपकता रहता है, यहां तक कि जायद पानी सारा निकल जाता है और खूब गाढ़ी शक्ल की दही बन जाती है, تو اس کو شیراز کہتے ہیں, اس کو شیراز, لیکن بہرحال مراد دہی ہے بھائی, خاص وہی چیز مراد نہیں ہے. تو کہتے ہیں اوسار اللبن شیرازن, یا وہ دودھ جو ہے وہ جمع ہوا دہی بن گیا, لم یحنس, تو یہ شخص حانس نہیں ہوگا, لأن صفت البصورتی والرطوبتی, اس لیے کیونکہ بصر ہونے کی جو صفت ہے اور رطب ہونے کی جو صفت ہے, بصورتی با پر بھی ضمہ پڑھیں اور سین پر بھی ضمہ, اسی طرح رطوبت اس میں بھی را اور طوا دونوں پر ضمہ پڑھیں. بصورت کا معنی ہے بصر ہونا, یہ مصدر ہے, رطوبت کا معنی ہے رطب ہونا, یہ مصدر ہے. کہتے ہیں لأن صفت البصورتی والرطوبتی داعیت الى الیمین, اس لیے کیونکہ بصر اور رطب ہونے کی صفت یہ دعوت دینے والی ہے یمین کی طرف, یعنی یہ قسم کھانے پر کسی کو مجبور کر سکتی ہے, یہ ایسی صفت ہے. وَقَدَا كَوْنُهُ لَبَنًا, اور اسی طرح اس چیز کا دودھ ہونا, فَيَتَقَيَّدُ بِهِ, تو لہذا وہ قسم مقید ہو جائے گی دودھ کے ساتھ. وَلِأَنَّ اللَّبَنَ مَأْكُولٌ فَلَا يَنصَرِفُ الْيَمِينُ إِلَى مَا يُتَّخَذُ مِنْهُ, وَلِأَنَّ اللَّبَنَ مَأْكُولٌ, اور اس لیے کیونکہ دودھ جو ہے اس کو کھایا جاتا ہے یعنی پیا جاتا ہے, ولا ينصرف اليمين, لہذا یہ قسم پلٹے گی نہیں, الى ما يتخذ منه, اس چیز کی طرف جو دودھ سے بنائی جاتی ہے. دودھ کو جب خود کھایا پیا جاتا ہے اور اس نے دودھ کو ذکر کیا ہے تو یہ قسم دودھ ہی کے ساتھ مقید رہے گی, اس کا مجازی معنی یعنی دہی کرنے کی ضرورت نہیں ہے بھائی. تو یہ مانا ہے, کہتے ہیں ولی ان اللہ بنا معقول, اور اس لیے کیونکہ دودھ جو ہے اس کو کھایا جاتا ہے. بھائی دودھ کو کبھی ویسے پیا جاتا ہے, کبھی اس میں روٹی وغیرہ ڈال کر اس کو کھایا جاتا ہے, تو یہ دودھ جو ہے یہ غذا ہے. تو کہتے ہیں ولی ان اللہ بنا معقول, اس لیے کیونکہ دودھ جو ہے وہ کھائی جانے والی چیز ہے, فلا ينصرف اليمين الى ما يتخذ منه, لہذا یہ قسم پلٹے گی نہیں اس چیز کی طرف جس کو دودھ سے بنایا گیا ہو. بخلاف ما اذا حلف لا يتكلم هذا الصبي او هذا الشاب فكلمه بعد ما شاخ. اچھا بھائی, صورت یہ ایک آدمی نے قسم اٹھا لی کہ واللہ میں اس بچے سے بات نہیں کروں گا, یا واللہ میں اس جوان سے بات نہیں کروں گا, اور پھر اس کے بعد جب وہ بوڑھا ہو گیا اب اس نے اس سے بات کر لی, تو کیا حانس ہوگا یا حانس نہیں ہوگا؟ کہتے ہیں کہ اس صورت میں بھی وہ حانس ہو جائے گا, اس صورت میں بھی وہ حانس ہو جائے گا. یہاں پر دیکھو, بچہ یا جوان ہونے کی صفت وہ قسم کی طرف داعی ہو سکتی ہے, کیونکہ بچہ جو ہے اس میں کم عقلی ہوتی ہے, اس کی عقل کامل نہیں, تو اس کے بعض کاموں کی وجہ سے یہ داعی ہو سکتا ہے کہ انسان قسم کھا لے کہ واللہ میں اسے بات نہیں کروں گا. اسی طرح جوانی جو ہے, جب انسان کی ساری قوتیں عروج پر ہوتی ہیں, اس وقت بھی انسان کی عقل کامل نہیں ہوتی, لہذا اس کی وجہ سے بھی بعض اوقات انسان حماقتیں کرتا ہے, تو لہذا یہ جوانی بھی داعی بن سکتی ہے قسم کے لیے. تو یہ بچہ ہونا یا جوان ہونا یہ داعی بن سکتا ہے یمین کے لیے, لیکن یہاں پر اس کا اعتبار نہیں کیا جائے گا, یہاں پر اس کا اعتبار نہیں کیا جائے گا. وجہ یہ, اس لیے کیونکہ مسلمان کو چھوڑنا اور اسے کلام بند کر دینا, اسے بات چیت ختم کر دینا, اس سے شریعت نے منع کیا ہے, لہذا یہ چیز داعی تو ہے لیکن اس کو داعی شمار نہیں کیا جائے گا. یہ بچہ ہونا یا جوان ہونا یہ وصف داعی تو بن سکتا ہے لیکن اس کو داعی شمار نہیں کیا جائے گا, اس لیے کیونکہ یہ چیز شرعن محجور ہے. شرعن کیا ہے؟ محجور ہے, متروک ہے. کسی مسلمان سے بات چیت ختم کرنا اور بند کرنا شریعت نے اس کی اجازت نہیں دی, اور جو چیز شرعن محجور ہو اس کو اسی طرح سمجھا جائے گا جیسے یہ عادتن محجور ہے, عادتن محجور ہے. تو شرعن یہ صفت داعی نہیں بن سکتی, تو یوں سمجھا جائے گا گویا کہ عادتن بھی یہ صفت داعی نہیں بن سکتی, لہذا یہاں اس کی ذات مراد ہوگی, وہ یہ صفت مراد نہیں, صفت مراد نہیں. جب یہ صفت مراد نہیں تو اس کی ذات مراد ہے, اور بوڑھا بھی ہو جائے ذات تو وہی ہے, لہذا اسے بات کرے گا تو حانس ہو جائے گا. تو کہتے ہیں بخلاف ما اذا حلف, بخلاف اس کے کہ جب اس شخص نے قسم اٹھائی, لا يتكلم هذا الصبي, کہ وہ بات نہیں کرے گا اس بچے سے, او هذا الشاب, یا وہ اس جوان سے بات نہیں کرے گا, فكلمه بعد ما شاخ, تو اس نے اس سے بات کی بعد اس کے جب وہ بوڑھا ہو گیا تھا, شاخ یا شیخو شیخن کا معنی ہے بوڑھا ہونا، فکلمہ بعدما شاخ، تو اس نے اس سے بات کی اس کے بوڑھا ہونے کے بعد تو بھی حانث ہو جائے گا. پیچھے بتایا نا بخلاف ما اذا حلفا، کہ یہ مسئلہ پہلے مسئلے کے برخلاف ہے. یہاں صفت بدل بھی جائے، بچے سے جوان ہو جائے یا جوان سے بوڑھا ہو جائے، پھر بھی صفت کا اعتبار نہیں ہے، تو لہذا اسے کلام کرے گا تو حانث ہو جائے گا. لِأَنَّ ہِجْرَانَ الْمُسْلِمِ بِمَنْعِ الْكَلَامِ مَنْهِيٌّ عَنْهُ، اس لیے کیونکہ مسلمان کو چھوڑنا، ہجران کا کیا معنی؟ چھوڑنا، ترک کرنا، علیحدگی اختیار کرنا. لِأَنَّ ہِجْرَانَ الْمُسْلِمِ بِمَنْعِ الْكَلَامِ، کہ کلام کو منع کرتے ہوئے مسلمان کو چھوڑنا، یعنی اسے بات چیت کو ختم کرنا، مَنْهِيٌّ عَنْهُ، یہ منہی عنہ ہے، اس سے شریعت نے منع کیا ہے، روکا ہے. فَلَا يُعْتَبَرُ دَاعِي دَاعِيًا فِي شَرْعِ، تو یہ جو داعی ہے اس کو شریعت میں داعی شمار نہیں کیا جائے گا، اور جب شریعت میں یہ داعی نہیں بن سکتا تو گویا عادتاً بھی یہ داعی نہیں بن سکتا، اس لیے کیونکہ وہ چیز جو شرعاً محجور ہو وہ اسی طرح ہے جیسے عادتاً محجور ہو بھئی. لیکن علماء اور فقہا فرماتے ہیں یہ اس صورت میں ہے جب اس نے کوئی نیت نہیں کی تھی. اگر اس کی نیت اسی بچپنے کی حالت کی ہے، کیونکہ بچہ جو ہے وہ کم عقل ہوتا ہے، یا اس کی نیت جو ہے اسی جوانی کی صفت کی ہے، کیونکہ جوان جو ہے وہ بھی بعض اوقات ایسے افعال کرتا ہے جو کوئی زیادہ پسندیدہ نہیں ہوتے، تو پھر اس صورت میں اس کی نیت معتبر ہوگی. بھائی بات سمجھ میں آ گئی؟ تو یہ وہ صورت ہے جب اس کی نیت نہ ہو. بھائی وَلَوْ حَلَفَ لَا يَأْكُلُ لَحْمَ هَذَا الْحَمَلِ فَأَكَلَ بَعْدَ مَا صَارَ كَبْشًا حَنِيثًا. صورت مسئلہ یہ، ایک شخص نے قسم اٹھائی کہ واللہ میں اس بھیڑ کے بچے کا گوشت نہیں کھاؤں گا. یہاں لفظ آ رہا ہے حمل، حمل میم کے فتحہ کے ساتھ. حمل یاد رکھو بھیڑ اور دمبے کا جو ایک سال تک کا بچہ ہوتا ہے یہ حمل کہلاتا ہے. یعنی یوں کہو بھیڑ کا بچہ اپنی عمر کے پہلے سال میں یہ حمل کہلاتا ہے، ایک سال عمر ہو جائے پھر یہ حمل نہیں کہلاتا، اس سے پہلے پہلے یہ حمل کہلاتا ہے. تو بھیڑ کا ایک سال تک کا بچہ حمل کہلاتا ہے. اور ایک شخص نے قسم اٹھائی کہ واللہ میں اس حمل کا، اس بھیڑ کے بچے کا گوشت نہیں کھاؤں گا، اور پھر اس کے بعد وہ بچہ بڑا ہو گیا اور کبش بن گیا. کبش کہتے ہیں دمبے کو. کبش کسے کہتے ہیں؟ دمبا، یعنی وہ جو مذکر ہے. بھیڑ مؤنث ہے اور کبش کیا ہے؟ مذکر. مذکر کے عربی میں کہتے ہیں کبشن، اور مؤنث کو کہتے ہیں ناعجتن. تو وہ مثلا کبش بن گیا، سال گزر گیا، اور پھر اس کے بعد اس نے اس کا گوشت کھایا، تو کہتے ہیں اس صورت میں بھی یہ حانث ہو جائے گا. اس صورت میں بھی یہ حانث ہو جائے گا. وجہ یہ کہ یہاں حمل ہونے کی صفت داعی الی القسم نہیں بن سکتی. حمل ہونے کی صفت یہ داعی الی القسم نہیں ہو سکتی. یعنی بھیڑ کا بچہ ہونے کی وجہ سے کوئی آدمی اس کا گوشت نہ کھائے، ایسا نہیں ہوتا. کیونکہ بھیڑ کا جو بچہ ہے اس کا گوشت زیادہ لذیذ ہوتا ہے، لوگ اس کو زیادہ پسند کرتے ہیں کبش کے مقابلے میں، یعنی بڑے جانور کے مقابلے میں. تو لہذا یہ صفت جو ہے حمل ہونے کی صفت، یہ قسم کی داعی نہیں بن سکتا. یہ قسم کے لیے داعی نہیں بن سکتا. دیکھو اگر یہ شخص بھیڑ کے بچے کا گوشت کھانے سے رک رہا ہے، تو پھر تو کبش کے گوشت کھانے سے یہ بطریقے اولا رکے گا. توجہ ہے؟ کیونکہ حمل کا گوشت تو زیادہ لذیذ ہے کبش کے مقابلے میں. تو معلوم ہوا یہاں حمل ہونے کی صفت یہ مانع نہیں. اگر یہ مانع ہے پھر تو کبش سے یہ کے لیے بطریقے اولا مانع ہوگی. تو حمل ہونے کی صفت یہ داعی الی الیمین نہیں، یہ اس قسم تک لے جانے والی نہیں، لہذا اس کے ساتھ قسم مقید بھی نہیں ہوگی. مراد وہی حیوان ہوگا کہ میں اس حیوان کا گوشت نہیں کھاؤں گا. اب چاہے چھوٹا ہونے کی حالت میں کھائے تب بھی حانث، اور بڑا ہو جائے وہ حیوان کبش بن جائے کھائے گا تو پھر بھی حانث ہو جائے گا. تو کہتے ہیں وَلَوْ حَلَفَ لَا يَأْكُلُ لَحْمَ هَذَا الْحَمَلِ، اور اگر کسی شخص نے قسم اٹھا لی کہ وہ اس بھیڑ کے بچے کا گوشت نہیں کھائے گا، فَأَكَلَ بَعْدَ مَا صَارَ كَبْشًا، تو اس نے اس کا گوشت کھایا بعد اس کے کہ جب وہ کبش بن گیا تھا، یعنی دمبا بن گیا تھا، حانیسا، تو یہ حانیس ہو جائے گا. یاد رکھو بھیڑ کا جو بچہ ہے یہ پہلے سال کے دوران حمل کہلاتا ہے، जबकि बकरी का जो बच्चा है वो पहले साल के दौरान अगर मुजक्कर हो तो जदयुन कहलाता है, जदयुन, और अगर मुअन्नस हो तो फिर अनाक कहलाता है, आइन नून अलिफ और काफ है दो नुक्तों वाला, तो वो अनाक कहलाता है। तो कहते हैं इसने कबश होने के बाद भी गोश्त खाया तो हानिस हो जाएगा, लिअन्न सिफत अस्सिगरी फी हादा, इसलिए क्योंकि छोटा होने की जो सिफत है इस कौल में, लैसत बिदाइयतिन इलल यमीनी, वो यमीन की तरफ दावत देने वाली नहीं है, फइन्नल मुमतना अनहु अक्सर इम्तिनाअन अन लहमिल कबशी, फइन्नल मुमतना अनहु, इसलिए क्योंकि जो शख्स इस हमल के गोश्त से रुकने वाला है, अक्सर उमतना अन, वो ज्यादा रुकने वाला होगा, अन लहमिल कबशी, दुम्बे के गोश्त से। तो मालूम हुआ ये सिफत दाई इलल यमीन नहीं है भाई, लिहाजा इस सिफत के साथ ये कसम मुकय्यद भी नहीं होगी भाई। काल वमन हलफा, इस काला से मुराद साहिब कुदूरी हैं। काला साहिब कुदूरी फरमाते हैं, वमन हलफा लाया कुलु बुसरन, और जिस शख्स ने कसम उठाई कि वो बुसर नहीं खाएगा, फअकला रुतबन, तो फिर उसने रुतब खा ली, लम यहनस, तो हानिस नहीं होगा। भाई आप कहेंगे ये मसला तो पीछे भी जिक्र हो चुका है कि एक आदमी ने कसम उठाई मैं बुसर नहीं खाऊंगा और रुतब खाएगा तो हानिस नहीं, तो जवाब याद रखना पीछे जो बुसर जिक्र हुआ था वो मारिफा था, और यहां जो बुसर जिक्र हुआ है ये नकेरा है। पहले किसी मुअय्यन बुसर के बारे में कहा था कि ये मैं नहीं खाऊंगा, और अब मुतलकन बुसर के बारे में कह रहा है कोई भी बुसर मैं नहीं खाऊंगा। तो बतलाना ये चाहते हैं कि बुसर का लफ्ज चाहे मारिफा हो चाहे नकेरा हो एक ही हुक्म है भाई। तो कहते हैं काल साहिब कुदूरी फरमाते हैं, वमन हलफ ला याकुलु बुसरन, और जिसने कसम उठाई कि वो बुसर नहीं खाएगा, फअकला रुतबन, तो इसने रुतब खा ली, लम यहनस, तो हानिस नहीं होगा, लिअन्नहु लैसा बिबुसरिन, इसलिए क्योंकि जो रुतब है ये तो बुसर नहीं है। वमन हलफ ला याकुलु रुतबन औ बुसरन औ हलफ ला याकुलु रुतबन वला बुसरन फअकला मुदन्निबन हनिस इंद अबी हनीफा रहिमहुल्लाह वकाला ला यहनसु फिर रुतब। भाई यहां एक और लफ्ज आ गया मुजन्निब भाई, मुजन्निब ये जनब से है, जनब, जनब में नून पर फतहा है। जनब कहते हैं दुम को, किसी चीज का जो पिछला किनारा है ये उसको भी क्या कहते हैं, जनब, और अगर नून साकिन हो जम्बुन तो ये गुनाह को कहते हैं। तो इसी जनब से मुजन्निब है, मुजन्निब बुसरे मुजन्निब, बुसरे मुजन्निब, बुसरे मुजन्निब उस डोके को कहते हैं, वो बुसर जिसका निचला किनारा नरम होना शुरू हो जाए, अब थोड़ा सा हिस्सा नरम है और बाकी उसी तरह सख्त है, और फिर ये नरम हिस्सा फैलता चला जाएगा, आहिस्ता आहिस्ता पूरी खजूर नरम हो जाएगी। तो बुसर जो है वो सख्त होता है और रुतब नरम होती है, तो बुसर का एक किनारा नरम होना शुरू हो जाता है जो नीचे वाला किनारा हो, तो इसको कहते हैं बुसरे मुजन्निब भाई। क्या कहते हैं, बुसरे मुजन्निब। लिहाजा अब सूरत यह है, एक शख्स ने कसम खा ली कि वल्लाह मैं बुसर नहीं खाऊंगा, या उसने कसम खा ली वल्लाह मैं रुतब नहीं खाऊंगा, या उसने दोनों की कसम खा ली वल्लाह मैं रुतब भी नहीं खाऊंगा और बुसर भी नहीं खाऊंगा, और फिर इसने बुसरे मुजन्निब खा ली, तो इमाम साहब फरमाते हैं हानिस हो गया, क्योंकि बुसरे मुजन्निब इसमें ये बुसर भी है, ऊपर वाला हिस्सा बुसर है और नीचे वाला हिस्सा रुतब बन चुका है, नरम हो चुका है, तो इसने दोनों चीजें खा ली, तो धार सूरत में यह हानिस हो जाएगा। इसने अगर सिर्फ बुसर की कसम खाई थी मैं बुसर नहीं खाऊंगा, तो इस बुसरे मुजन्निब का कुछ हिस्सा बुसर है तो भी खाने से हानिस। अगर इसने सिर्फ रुतब की कसम खाई थी तो भी इसका कुछ हिस्सा क्या है, इस बुसरे मुजन्निब का कुछ हिस्सा तो रुतब है, तो इसको खाने से वो हानिस। और अगर इसने कहा था मैं बुसर भी नहीं खाऊंगा रुतब भी नहीं खाऊंगा, तो यहां पर भी ये जो खजूर बुसरे मुजन्निब खा रहा है ये तो बुसर भी है और रुतब भी है, तो इसको खाने से हानिस हो जाएगा। तो चाहे सिर्फ बुसर के न खाने की कसम खाए, चाहे सिर्फ रुतब के न खाने की कसम खाए, चाहे दोनों के न खाने की कसम खाए, तो तमाम सूरतों में इमाम साहब के नजदीक जब ये बुसरे मुजन्निब खाएगा तो हानिस हो जाएगा। تو کہتے ہیں وَمَنْ حَلَفَ لَا يَأْكُلُ رُطَبًا اَوْ بُسْرًا، اور جس شخص نے قسم کھائی کہ وہ رطب یا بسر نہیں کھائے گا، او حَلَفَ لَا يَأْكُلُ رُطَبًا وَلَا بُسْرًا، یا اس نے قسم اٹھائی کہ وہ رطب بھی نہیں کھائے گا اور بسر بھی نہیں کھائے گا، فَأَكَلَ مُذَنِّبًا، تو پھر اس نے مذنب کھا لی، یعنی بسرے مذنب کھا لی، حَنِسَ عِنْدَ أَبِي حَنِيفَةَ رَحِمَهُ اللَّهُ، تو وہ حانس ہو جائے گا امام صاحب کے نزدیک، وَقَالَ لَا يَحْنَسُ فِي الرُّطَبِ، اور صاحبین فرماتے ہیں رطب کی صورت میں حانس نہیں ہوگا۔ بھئی دیکھیے آگے صاحب ہدایہ بتلائیں گے، ایک ہے بسر مذنب، اسی طرح ایک رطب مذنب بھی ہے، بسر مذنب اور رطب مذنب، اب اس کا کیا معنی ہے؟ تو فقہا فرماتے ہیں، صاحب خود ہدایہ خود بھی بیان فرمائیں گے کہ بسر مذنب اس کو کہیں گے جس کا زیادہ حصہ بسر ہے اور تھوڑا سا حصہ رطب بنا ہے، تو یہ کیا ہے؟ زیادہ کے اعتبار سے نام ہوگا، زیادہ حصہ بسر ہے تو اس کو بسر مذنب کہیں گے، اور اگر زیادہ حصہ رطب بن گیا ہے اور تھوڑا سا حصہ بسر بچ گیا ہے تو اس کو کہیں گے رطب مذنب، یعنی ایسی رطب جس کا ایک کنارہ ابھی بھی بسر ہے۔ بھائی تو فرق سمجھ میں آ رہا ہے، تو نام جو ہے ان کا وہ زیادہ کے اعتبار سے ہوگا، اگر کھجور کا بسر والا حصہ زیادہ ہے تو یہ بسر مذنب ہے، اور اگر رطب والا حصہ زیادہ ہو چکا ہے تو اب یہ رطب مذنب کہلائے گا۔ تو صاحبین فرماتے ہیں کہ اگر اس نے قسم کھائی تھی واللہ میں رطب نہیں کھاؤں گا اور اس نے بسر مذنب کھا لی تو حانس نہیں، کیا کھائی؟ قسم کس کی کھائی تھی؟ رطب کی، کہ رطب نہیں کھاؤں گا، اور کھایا کسے؟ بسر مذنب کو، دیکھو بسر ہے، اس کا نام بسر ہے، رطب نہیں، اگرچہ تھوڑا سا کنارہ رطب بن گیا ہے لیکن اس کو کہتے کیا ہیں؟ بسر مذنب، تو بسر مذنب کھانے سے حانس نہیں، اور اگر اس نے قسم کھائی بسر کی کہ بسر نہیں کھاؤں گا اور کھائی اس نے رطب مذنب جس کا اکثر حصہ رطب بن چکا ہے تو اس کا نام رطب ہے، لہذا اس صورت میں بھی حانس نہیں ہوگا۔ تو کہتے ہیں وقالا، اور صاحبین فرماتے ہیں لا یحنسو فی الرطب، کہ رطب کے اندر وہ حانس نہیں ہوگا۔ بھائی کیا معنی رطب کے اندر حانس نہیں ہوگا؟ میں نے تفصیل بیان کر دی کہ رطب کی قسم کھائی ہے اور کھایا کس کو ہے؟ بسر مذنب کو، تو حانس نہیں ہوگا، یہی بیان کر رہے ہیں۔ وقالا، صاحبین فرماتے ہیں لا یحنسو فی الرطب، کہ رطب میں وہ حانس نہیں ہوگا، یعنی بالبسر المذنبی، یعنی بسر مذنب کے ذریعے، قسم کھائی ہے رطب کی تو بسر مذنب کے ذریعے وہ حانس نہیں ہوگا، ولا فی البسری، اور بسر کے اندر بھی یہ حانس نہیں ہوگا، بے رطب المذنبی، رطب مذنب کھا لینے سے۔ بھائی لِأَنَّ الرُّطْبَ الْمُذَنِّبَ يُسَمَّى رُطَبًا، اس لیے کیونکہ رتب مذنب کو رتب کہا جاتا ہے، وَالْبُسْرُ الْمُذَنِّبُ يُسَمَّى بُسْرًا، اور بسر مذنب کو بسر کہا جاتا ہے۔ فَصَارَ كَمَا إِذَا كَانَ الْيَمِينُ عَلَى الشِّرَائِ، تو یہ ایسے ہی ہو گیا جیسے کہ قسم ہو خریدنے پر۔ بھئی ایک آدمی قسم کھاتا ہے کہ واللہ میں بسر نہیں خریدوں گا، اور پھر اس نے رطب کا خوشہ خریدا، قسم کس کی کھائی تھی؟ بسر کی، کہ بسر میں نہیں خریدوں گا، اور پھر اس نے رطب کا خوشہ خریدا لیکن اس رطب کے اندر کچھ کھجوریں بسر بھی تھیں، تو کہتے ہیں صورت میں حانس نہیں ہوگا، کیونکہ خریدنے میں ساری چیز کو اکٹھا لیا جاتا ہے، اکٹھا خریدا جاتا ہے، تو اس میں اکثر کا اعتبار ہوگا، اور اکثر جب رطب ہیں تو سارے کو ہی رطب سمجھیں گے، سارے کو ہی رطب سمجھیں گے، اس نے تو بسر کی قسم کھائی تھی تو لہذا یہ تو ساری رطب ہی سمجھو، اگرچہ تھوڑی سی بسر ہے لیکن اس کا اعتبار نہیں کیا جائے گا۔ یہ اسی طرح ایک آدمی نے قسم کھائی کہ واللہ میں رطب نہیں خریدوں گا، اور پھر اس نے بسر کا گچھا خریدا، کھجور کا ایسا گچھا جس میں بسر زیادہ تھی وہ خریدا، اب اس میں کچھ رطب بھی ہیں اور اس نے بھی قسم کھائی تھی میں رطب نہیں خریدوں گا، تو بھی یہ حانس نہیں، کیونکہ خریدنے میں چیز کو اکٹھا خریدا جاتا ہے اور وہاں غالب کا اعتبار کیا جاتا ہے، اور اس نے قسم کیا کھائی ہے کہ مثلا میں رطب نہیں خریدوں گا، اور اس گچھے کے اندر تو اکثر کیا ہیں؟ بسر ہیں تو رتب اگر تھوڑی سی ہیں بھی تو ان کا کوئی اعتبار نہیں ہے. تو معلوم ہوا خریدنے کی قسم کھائی جائے تو اس خریدنے کے اندر اکثر کا اعتبار کیا جائے گا, جو غالب ہوگا اس کا اعتبار ہوگا اور جو مغلوب ہے اس کا اعتبار نہیں. تو یہاں پر بھی صاحبین فرماتے ہیں ایک آدمی نے قسم کھائی کہ واللہ میں رتب نہیں کھاؤں گا, اور پھر کس کو کھایا؟ بسر مذنب کو. تو اس کا اکثر حصہ بسر ہے تو اکثر کا اعتبار کریں گے, لہذا بسر مذنب کھانے سے حانس نہیں. اسی طرح ایک آدمی نے قسم کھائی کہ واللہ میں بسر نہیں کھاؤں گا اور اس نے رتب مذنب کھا لی تو رتب مذنب کے اندر اکثر حصہ رتب ہے تو لہذا یہ حانس نہیں ہوگا کیونکہ غالب کا اعتبار کیا جائے گا. تو کہتے ہیں فسار کما ادا کان الیمین علی الشرائی, تو یہ اسی طرح ہو گیا جیسے کہ یہ قسم خریدنے پر ہو. ولہو, اب امام صاحب کی دلیل آ گئی, ولہو اور امام صاحب کی دلیل یہ ہے کہ ان رتب المذنب ما یکون فی ذنبہ قلیل بسر. امام صاحب فرماتے ہیں کہ ان رتب المذنب کہ رتب مذنب جو ہے ما وہ کھجور ہے, یکون فی ذنبی ہی جس کے نچلے کنارے میں قلیل بسرین تھوڑا سا بسر ہو. رتب مذنب اسے کہتے ہیں جس کے نچلے کنارے میں تھوڑا سا بسر ہو. والبسر المذنب علی عکسہ, اور بسر مذنب جو ہے وہ اس کے برعکس ہے. رتب مذنب کسے کہتے ہیں؟ جس کا تھوڑا سا کنارہ بسر ہے. جبکہ بسر مذنب کسے کہتے ہیں؟ جس کا تھوڑا سا کنارہ رتب ہے. تو لہذا جب اس قسم کے پھل کو یہ کھائے گا تو یہ دونوں چیزیں کھا رہا ہے, بسر بھی کھا رہا ہے اور رتب بھی, تو یہ حانس ہو جائے گا بھائی. تو کہتے ہیں ولہو, امام صاحب کی دلیل یہ ہے کہ ان رتب المذنب ما یکون فی ذنبہ قلیل بسرین, کہ رتب مذنب وہ کھجور ہے جس کے نچلے کنارے میں تھوڑا سا بسر ہو. والبسر المذنب علی عکسہ, بسر پر رفع پڑھیں یا اس پر نصب بھی پڑھ سکتے ہیں, انا کے اسم پر اس کا عطف کر دیں. کہتے ہیں والبسر المذنب علی عکسہ, اور بسر مذنب جو ہے اس کے برعکس ہوتی ہے. فیکون آکلہ آکل البسر والرتب, تو اس کو کھانے والا وہ بسر اور رتب دونوں کو کھانے والا ہے, چاہے وہ رتب مذنب کو کھائے چاہے بسر مذنب کو کھائے, یہ دونوں کھا رہا ہے بسر کو بھی اور رتب کو بھی, تو یہ حانس ہو جائے گا. وَكُلُّ وَاحِدٍ مَقْصُودٌ فِي الْأَكْلِ, اور ان دونوں میں سے ہر ایک کھانے میں مقصود ہے. بسر بھی کھانے میں مقصود ہوتی ہے, کبھی آدمی صرف بسر کھاتا ہے اور رتب بھی کھانے میں مقصود ہوتی ہے, کبھی انسان صرف رتب کھاتا ہے, تو یہاں پر بھی دونوں کا اعتبار کیا جائے گا تو یہ شخص حانس ہو جائے گا. تو کہتے ہیں وکل واحد مقصود ان فل عقلی, اور ان دونوں میں سے ہر ایک کھانے میں مقصود ہوتی ہے. بخلاف شیرا, بخلاف شیرا کے خریدنے کے, صاحبین نے اس مسئلے کو قیاس کیا تھا خریدنے کے مسئلے پر کہ خریدنے میں جیسے غالب کا اعتبار ہوتا ہے یہاں پر بھی غالب کا اعتبار ہوگا. امام صاحب کی طرف سے صاحب ہدایت جواب دے رہے ہیں کہ نہیں, خریدنے کا معاملہ اور ہے کھانے کا معاملہ اور ہے. کھانے کے اندر ہر چیز الگ الگ مقصود ہوتی ہے, اور جبکہ خریدنے کے اندر غالب کا اعتبار ہوتا ہے. اگر تھوڑی بہت کوئی اور چیز بھی ملی ہو اس کا اعتبار نہیں ہوتا. تو کہتے ہیں بخلاف الشراء, بخلاف خریدنے کے, لأنه يصادف الجملة, کیونکہ خریدنے کی ملاقات ہوتی ہے مجموعے سے, یعنی ساری چیز کو اکٹھا خریدا جاتا ہے. صادف یصادف کے معنی ملاقات کرنا. کہتے ہیں بخلاف الشراء, بخلاف خریدنے کے, لأنه يصادف الجملة, اس لیے کیونکہ خریدنے کی ملاقات مجموعے سے ہوتی ہے, یعنی سارے مجموعے کو اکٹھا خریدا جاتا ہے. فيتبع القليل فيه الكثير, تو اس کے اندر جو قلیل ہوتا ہے وہ کثیر کے تابع ہو جاتا ہے, اس قلیل کا کوئی اعتبار نہیں کیا جاتا. آگے دیکھیے بھائی, ولو حلف لا يشتري رطبا فاشترى كباسة بسر فيها رطب لا يحنس. بھائی کباسہ, بھائی کباسہ کہتے ہیں کھجور کے خوشے کو, کھجور کا جو گچھا ہے. یہ مسئلہ میں نے ابھی ذکر کیا تھا بھائی, وہی اب صاحب ہدایت تفصیل سے بیان کریں گے. صورت یہ ہے کہ ایک شخص نے قسم اٹھائی کہ واللہ میں رطب نہیں خریدوں گا, پھر اس نے بسر کا گچھا خرید لیا اور اس گچھے کے اندر کچھ رتب بھی ہیں, تو کیا یہ حانس ہو جائے گا؟ کہتے ہیں نہیں, یہاں اکثر کا اعتبار ہے اور اکثر تو بسر ہیں, अक्सर तो बुसर हैं तो वो गालिब हैं और रुतब मगलूब हैं तो गालिब का एतबार किया जाता है खरीदने में, लिहाजा ये शख्स हानिस नहीं होगा। तो कहते हैं वलौ हलफ ला यश्तरी रुतबन, और अगर किसी शख्स ने कसम उठा ली कि ला यश्तरी रुतबन कि वो रुतब नहीं खरीदेगा, फश्तरा की बासत बुसरिन फी हा रुतबुन, तो फिर इसने बुसर का ऐसा गुच्छा खरीदा फी हा रुतबुन जिसमें रुतब भी थी, ला यहनसु तो ये हानिस नहीं होगा, लिअन्न शिरा युसादिफुल जुमलता, इसलिए क्योंकि खरीदारी मुलाकात करती है मजमूए से, वल मगलूबु ताबे और मगलूब जो है वो ताबे होता है, वलौ कानत अलयमीन अलल अक्ल यहनसु, और अगर ये कसम खाने पर होती तो यह हानिस हो जाता, यानी अक्सर बुसर के साथ कुछ रुतब भी ये खा लेता तो हानिस हो जाता। कहते हैं वलौ कानत अलयमीन अलल अक्ल यहनसु, और अगर कसम खाने पर होती तो ये हानिस हो जाता, लिअन्न अल अक्ल युसादिफुहु शैअन फशैआ, इसलिए क्योंकि खाना जो है वो रुतब से मुलाकात करता है थोड़ा थोड़ा करके, खाते वक्त थोड़ी थोड़ी चीज खाई जाती है तो उस वक्त अक्सर बुसर हो लेकिन एक आदी भी रुतब आ जाएगी तो फिर यह हानिस हो जाएगा। तो कहते हैं लिअन्न अल अक्ल युसादिफुहु शैअन फशैअन, इसलिए क्योंकि खाना जो है इस रुतब से मुलाकात करता है थोड़ा थोड़ा करके, फकान कुल्लु मिन्हुमा मकसूदन, तो इनमें से हर एक मकसूद होगा, यानी खाने में रुतब और बुसर में से हर एक मकसूद बन जाएगा, क्योंकि खाते हुए थोड़ी थोड़ी चीज को खाया जाता है और जब खरीदा जाता है तो फिर सारे मजमुए को खरीदा जाता है, तो दोनों में फर्क है। तो कहते हैं फकान कुल्लु मिन्हुमा मकसूदन, तो खाने में से इनके अंदर हर एक मकसूद होता है, वसारा कमा इदा हलफा, और ये इसी तरह हो गया जैसे कि जब एक शख्स ने कसम उठाई ला यश्तरी शईरन औ ला याकुलुहू, कि वो शईर यानी जौ जो है कि वो जौ नहीं खरीदेगा या जौ नहीं खाएगा, फश्तरा हिंततन फीहा हब्बातु शईरिन व अकलहा यहनसु फिल अक्ली दून शिरा इलिमा कुलना। सूरत मसला ये कि एक शख्स ने कसम उठाई कि वल्लाह मैं जौ नहीं खरीदूंगा, और फिर इसने गंदुम खरीदी और उस गंदुम के अंदर कुछ दाने जौ के भी थे, तो ये हानिस नहीं क्योंकि खरीदने में अक्सर का एतबार होता है और जो मगलूब होता है उसका कोई एतबार नहीं होता। लेकिन इसके बरक्स अगर एक शख्स ने कसम उठाई कि वल्लाह मैं जौ नहीं खाऊंगा और फिर इसने गंदुम खाई और उस गंदुम के अंदर कुछ दाने जौ के भी आ गए, तो फिर यह हानिस हो जाएगा। तो फिर यह हानिस हो जाएगा क्योंकि खाते हुए थोड़ी थोड़ी चीज अलग अलग मकसूद होती है, थोड़ी थोड़ी चीज को अलग अलग खाया जाता है, मुंह में डाला जाता है। तो शारहीन फरमाते हैं कि खाने में भी उस वक्त यह हानिस होगा जब जौ के एक दो दाने इसने अलग मुंह में डाले, अगर खाते हुए भी इसने गंदुम के कई दाने मुंह में डाले और उनमें एक दो दाने जौ के भी थे तो यहां पर भी गालिब ही का एतबार होगा, वो हानिस नहीं होगा। तो फर्क समझ में आया कि जौ के न खरीदने की कसम खाई और फिर गंदुम खरीदी उसमें कुछ दाने जौ के हैं तो हानिस नहीं, और अगर यही कसम खाने के बारे में थी तो फिर इस सूरत में जौ के एक दो दाने भी इसने अलग खा लिए तो हानिस हो जाएगा क्योंकि वो मकसूद है भाई। तो कहते हैं वसारा कमा इदा हलफ ला यश्तरी शईरन औ ला याकुलुहू, और ये ऐसे ही हो गया जब एक शख्स ने कसम खाई कि वो जौ नहीं खरीदेगा या उसे नहीं खाएगा, फश्तरा हिंततन फीहा हब्बातु शईरिन, देखो हिंता नकेरा है और नकेरा के बाद जुमला इस्मिया आ रहा है, फीहा हब्बातु शईरिन, फीहा खबर मुकद्दम है और हब्बातु शईरिन ये मुब्तदा मुअख्खर है और मुब्तदा खबर मिलकर ये जुमला इस्मिया होकर ये सिफत बनेगा हिंता की, और मौसूस सिफत का तर्जमा कैसे करते हैं, मौसूस से पहले ऐसा या ऐसी का लफ्ज जिक्र करते हैं। तो कहते हैं फश्तरा हिंततन फीहा हब्बातु शईरिन, तो इसने ऐसी गंदुम खरीदी कि उसके अंदर जौ के दाने थे, वह अकलहा और उसको खा लिया, यानी खरीदने की कसम खाई थी तो इसने खरीद लिया या खाने की कसम खाई थी तो इसने खा लिया। तो यहनसु फिल अकली दून शिराई, तो ये खाने की सूरत में तो हानिस हो जाएगा, खरीदने की सूरत में नहीं। लिमा कुल ना, उस वजह से जो हमने बयान कर दिया कि खरीदना मजमुए का होता है और उसमें गालिब का एतबार होता है, और खाया थोड़ा थोड़ा जाता है और उसमें हर मरतबा का खाना अलग मकसूद होता है। आगे देखिए, काल अवलव हलफ लायकुलू लहमन फअकल लहम समक लायहनसु। सूरत है मसला ये, एक शख्स ने कसम उठाई कि वल्लाह मैं गोश्त नहीं खाऊंगा, फिर इसने मछली का गोश्त खा लिया तो क्या हानिस होगा या नहीं? कहते हैं नहीं भाई, हानिस नहीं होगा, इसलिए क्योंकि मछली को उर्फ में गोश्त नहीं कहा जाता। आप भी मछली खा लें तो आप किसी साथी को बतलाते हैं तो ये नहीं कहते मैंने मछली का गोश्त खाया था, आप कहते हैं मैंने मछली खाई थी। तवज्जो है, तो मछली के लिए गोश्त का लफ्ज उर्फ में इस्तेमाल नहीं किया जाता। इस पर इश्काल होता है, कुरान के अंदर तो मछली को गोश्त कहा गया है, कुरान में मछली को गोश्त कहा गया है। कुरान में अल्लाह ताला नमकीन पानी और मीठे पानी का जिक्र फरमाते हैं। याद रखो, ये जो दरियाओं और चश्मों वगैरह का पानी है ये तो मीठा पानी है, लेकिन ये जो समुंदर का पानी है ये इंतहाई नमकीन है भाई, इंतहाई नमकीन, यहां तक कि कड़वाहट तक पहुंच जाता है। यूं समझें, एक गिलास पानी के अंदर आप दो चम्मच या तीन चम्मच नमक के मिला दें तो इस तरह समुंदर का पानी नमकीन होता है। एक घूंट पीना मुश्किल है, अगर एक घूंट भी आप पियेंगे तो हलक जलेगा भाई, तकलीफ महसूस होगी, तो वो बहुत कड़वा होता है। तो अल्लाह इन दोनों का जिक्र फरमाते हैं और आगे फरमाते हैं, वमिन कुल्लिन ताकुलून लहमन तरिया, वमिन कुल्लिन, और इन दोनों में से हर एक से, इन दोनों में से हर एक से, यानी चाहे मीठे पानी का दरिया है या नमकीन पानी का समुंदर है, इन दोनों से ताकुलून, तुम लोग खाते हो, लहमन तरिया, तरोताजा गोश्त। इन दोनों किस्म के पानियों से तुम तरोताजा गोश्त खाते हो, और इस लहम से मुराद मछली है, तो मछली को लहम कहा गया है कुरान में। और ऐ साहिब हिदाया, आप फरमा रहे हैं कि मछली गोश्त नहीं है, तो उसका जवाब भी देंगे साहिब हिदाया कि कुरान में भी जो मछली को लहम कहा गया है वो मजाजन कहा गया है, हकीकत में वो लहम नहीं है। और नीस कसम का दारोमदार उर्फ पर होता है, और उर्फ के अंदर तो मछली को गोश्त नहीं कहा जाता। तो कहते हैं काला, ये इस काला से मुराद इमाम मोहम्मद हैं। काला इमाम मोहम्मद रहमतुल्लाह जामे सगीर में फरमाते हैं, वलव हलफ ला याकुलू लहमन, और अगर किसी शख्स ने कसम उठा ली कि वो गोश्त नहीं खाएगा, फअकल लहम समकी, तो इसने मछली का गोश्त खा लिया, ला यहनसु, तो यह हानिस नहीं होगा। वल कियास अन यहनसा, और कियास तो यह है कि यह हानिस हो जाए, लिअन्नहु युसम्मा लहमन फिल कुरआनी, इसलिए क्योंकि इसको लहम कहा गया है कुरआन में। वजहुल इस्तेहसानी, इस्तेहसान की वजह यह है कि अन्न तस्मियत मजाजियतुन, कि यह नाम जो है मजाजी है, कुरान में इसका ये जो नाम रखा गया है ये मजाजी है। लिअन्न लहम मनशाउहु मिनद दमी, मनशा का माना है पैदाइश, लिअन्न लहम मनशाउहु मिनद दमी, इसलिए क्योंकि गोश्त जो है इसकी पैदाइश खून से होती है, वला दम फीही, और मछली के अंदर खून नहीं होता, लिसुकूनिही फिल माई, पानी में रहने की वजह से। सकन या सुकून, सुकून का क्या माना है? रहना, लि सुकून ही फिल माई, पानी में रहने की वजह से। और यह भी याद रखो, उलमा फरमाते हैं कि कसम का दारोमदार उर्फ पर होता है, और उर्फ के अंदर मछली के गोश्त को गोश्त नहीं कहा जाता, लेकिन अगर कोई उर्फ ऐसा है कि वहां मछली के गोश्त को गोश्त कहते हैं तो फिर वहां मछली खाने से वह हानिस हो जाएगा, क्योंकि कसम का दारोमदार उर्फ पर होता है। वह इन अकल लहम खिंजीर इन औ लहम इंसान इन यहनसु, और अगर इस शख्स ने खिंजीर का या इंसान का गोश्त खा लिया, खिंजीर का गोश्त भी हराम, इंसान का गोश्त भी हराम, लेकिन खिंजीर का गोश्त उसके नजस होने की वजह से हराम है और इंसान का गोश्त उसके मुअज्जज होने की वजह से हराम है। तो फुकहा पर अल्लाह की करोड़ा रहमतें हो भाई, एक एक सूरत जिक्र फरमा दी, چاہے احتمالی صورت ہی کیوں نہ ہو، لیکن اس کا حکم ہمیں بتلا دیا کہ اگر یہ مسئلہ پیش آیا تو اس کا یہ حکم ہوگا. اب حالانکہ مسلمان کے لیے خنزیر کا انسان کا گوشت کھانا یہ تو بڑی بعید بات ہے بھائی، لیکن پھر بھی ذکر کر دیا کہ اس کا حکم کیا ہے. تو کہتے ہیں وہ ان اکل لحم خنزیر او لحم انسان یحنسو، اور اگر اس شخص نے خنزیر یا انسان کا گوشت کھا لیا یحنسو تو یہ حانس ہو جائے گا. لانه لحم حقیقی، اس لیے کیونکہ یہ بھی حقیقی گوشت ہے. الا انه حرام، مگر یہ کہ یہ حرام ہے. والیمین قد تعقد للمنع من الحرام، اور قسم بھی کبھی کبھار اپنے آپ کو حرام سے روکنے کے لیے کھائی جاتی ہے. تو اگر یہ حرام بھی ہے تو اس سے تو قسم پر تو کوئی اثر نہیں پڑے گا. قسم بھی کبھی کبھار حرام سے اپنے آپ کو روکنے کے لیے بھی کھائی جاتی ہے، تو لہذا اس کو کھائے گا تو یہ حانس ہو جائے گا. لیکن یاد رکھو متن کے اندر تو یہ آیا، لیکن فقہا فرماتے ہیں صحیح قول یہ ہے کہ خنزیر یا انسان کا گوشت کھانے سے وہ قسم کھانے والا حانس نہیں ہوگا. ان کا حرام ہونا اپنی جگہ ہے، وہ الگ گناہ ہے، اس کی بات نہیں ہو رہی. بات یہ ہے کہ ان کے کھانے سے حانس ہوگا یا نہیں، اس نے جو قسم کھائی ہے تو اب اس پر کفارہ آئے گا یا نہیں. تو صحیح قول یہی ہے کہ خنزیر یا انسان کا گوشت کھانے سے وہ قسم کھانے والا حانس نہیں ہوگا، اس لیے کیونکہ قسم کا دار و مدار عرف پر ہوتا ہے، اور عرف کے اندر گوشت سے خنزیر یا انسان کا گوشت مراد نہیں لیا جاتا، کیونکہ یہ حرام ہے، یہ کھایا ہی نہیں جاتا. اور یہ اسی طرح ہے جیسے کچا گوشت، ایک آدمی قسم کھا لے واللہ میں گوشت نہیں کھاؤں گا، اور پھر اس نے بکری کا کچا گوشت تھوڑا سا کھا لیا تو حانس نہیں ہوگا، کیونکہ گوشت کھانے سے عرف میں پکا ہوا گوشت کھانا مراد لیا جاتا ہے بھائی. آگے دیکھیے کہتے ہیں وَقَذَا اِذَا أَكَلَ كَبِدًا أَوْ كَرِشًا. کبد، کبد کہتے ہیں کلیجی کو، اور کرش کہتے ہیں اوجڑی کو، اوجڑی. تو اگر کسی شخص نے قسم کھائی کہ واللہ میں گوشت نہیں کھاؤں گا، اور پھر اس نے کلیجی کھا لی یا اوجڑی کھا لی، تو کیا حانس ہوگا یا نہیں؟ تو اس میں متن میں آپ کو بتلائیں گے کہ اس صورت میں یہ حانس ہو جائے گا، اس لیے کیونکہ کبد اور کرش بھی حقیقت میں گوشت ہی ہیں، اس لیے کیونکہ یہ بھی خون سے بنتے ہیں، اور ان کو بھی گوشت کس طرح استعمال کیا جاتا ہے اور پکایا جاتا ہے. جبکہ بعض فقہا فرماتے ہیں کہ ہمارے عرف میں وہ حانس نہیں ہوگا، اور ہمارے ہاں برے صغیر کے اندر بھی یہی رائے جو ہے، یہی رائے جو ہے، گوشت کے لفظ سے کلیجی اور اوجڑی مراد نہیں لی جاتی، ان کو الگ شمار کیا جاتا ہے. لہذا گوشت کی قسم کھائی ہے تو کلیجی یا اوجڑی کھانے سے وہ شخص حانس نہیں ہوگا. تو کہتے ہیں وَقَذَا اِذَا أَكَلَ كَبِدًا أَوْ كَرِشًا، اور اسی طرح ہوگا یعنی حانس ہو جائے گا جب اس شخص نے کلیجی کھائی، او کرشن، یا اس نے اوجڑی کھائی. لِأَنَّهُ لَحْمٌ حَقِيقَتًا، اس لیے کیونکہ یہ بھی حقیقت میں گوشت ہیں. فَإِنَّ نُمُوَّهُ مِنَ الدَّمِ، اس لیے کیونکہ ان کی افزائش بھی خون سے ہوتی ہے. وَيُسْتَعْمَلُ اسْتِعْمَالَ اللَّحْمِ، اور ان کو گوشت کی طرح استعمال کیا جاتا ہے. وَقِيلَ، اور کہا گیا ہے، بعض فقہا فرماتے ہیں فی عرفنا لا یحنسو، کہ ہمارے عرف میں وہ شخص حانس نہیں ہوگا جس نے گوشت نہ کھانے کی قسم کھائی ہے اور پھر وہ کلیجی یا اوجڑی کھا لیتا ہے، تو یہ حانس نہیں ہوگا. لانه لا یعد لحمن، اس لیے کیونکہ ان کو گوشت شمار نہیں کیا جاتا. قال ولو حلف لا یاکل او لا یشتری شحمن. اب بھائی شحم کا ذکر آیا، شحمن، شحم جو ہے چربی کو کہتے ہیں، اور آپ کو صاحب ہدایہ بتلائیں گے کہ چربی کی تین قسمیں ہیں. ایک وہ چربی ہے جو حیوان کے پیٹ پر ہوتی ہے، گائے وغیرہ یا بکری ذبح کی تو اس کے پیٹ میں جو چربی ہے وہ ایک قسم ہے. تو یہ جو پیٹ کی جانب چربی ہے تو یہ زیادہ تر چربی ہی ہوتی ہے، جبکہ دوسری قسم ہے چربی کی جو کمر کی جانب یعنی پشت کی جانب ہو. اور اس میں یاد رکھو اس میں زیادہ تر گوشت ہوتا ہے، البتہ تھوڑی سی مقدار چربی کی بھی ہوتی ہے. اور تیسری قسم کی چربی وہ ہے، وہ جو دمبے کے اندر آپ نے دیکھا ہوگا، دمبے کی بڑی دم ہوتی ہے بھائی، اور وہ چربی سے بھری ہوئی ہوتی ہے، تو وہ تیسری قسم ہے چربی کی بھائی. لہذا ایک شخص نے قسم اٹھائی کہ واللہ وہ چربی نہیں خریدے گا، तो फिर किस सूरत में यह हानिस होगा? तो कहते हैं यह इससे मुराद पेट की चर्बी होगी। पेट की चर्बी को अगर यह खरीदेगा तो यह हानिस हो जाएगा, अगर कमर की चर्बी को खरीदा तो यह हानिस नहीं, क्योंकि उसमें गोश्त ज्यादा है, उसको गोश्त ही शुमार किया जाता है, चर्बी शुमार ही नहीं करते। और जबकि दुम्बे की जो दुम की चर्बी है वह अलग किस्म है, उसको भी खरीदेगा तो यह हानिस नहीं होगा। तो अगर किसी शख्स ने कसम उठाई कि मैं चर्बी नहीं खरीदूंगा तो सिर्फ सिर्फ उस गाय बकरी वगैरह के पेट की चर्बी इससे मुराद होगी। قال امام محمد رحمه الله جامع صغیر میں فرماتے ہیں ولو حلف لا ياكل او لا يشتري شحما, اگر کسی شخص نے قسم اٹھائی کہ وہ نہیں کھائے گا یا نہیں خریدے گا شحما چربی کو, لم يحنس الا في شحم البطن عند ابي حنيفه رحمه الله, تو یہ شخص حانس نہیں ہوگا مگر صرف پیٹ کی چربی میں امام صاحب کے نزدیک उसको खरीदेगा या खाएगा तो हानिस हो जाएगा। वकाला, और साहिबैन फरमाते हैं यह नसुफी शहमि जहरी ऐजा, कि शख्स कमर की चर्बी के अंदर भी हानिस हो जाएगा। वह हुआ लहमुसमीन, समीन भाई समीन समन से है और समन चर्बी को कहते हैं। वह हुआ लहमुसमीन, और ये जो कमर की चर्बी है वह लहमुसमीन, ये चर्बी वाला गोश्त है, तो इसमें भी क्या है, चर्बी है। फिर तर्जमा देख लीजिए, वकाला, और साहिबैन फरमाते हैं यहनसु फी शहमि ज़हरी ऐज़ा, के पुश्त की चर्बी खरीदने या खाने की सूरत में भी यह शख्स हानिस हो जाएगा। वह हुआ लहमुस्समीन, और वो जो कमर की चर्बी जो है वो भी चर्बी वाला गोश्त है। लिवजूद खासियती शहमि फी ही, इसलिए क्योंकि उसके अंदर भी चर्बी की खासियत पाई जाती है, यानी चर्बी की सिफत पाई जाती है। वह हुआ ज़ौबु बिन नारी, ज़ाब यज़ूबु ज़ौबन का माना है पिघलना। वह हुआ ज़ौबु बिन नारी, और वो आग से पिघलना है, चर्बी की सिफत है, वो आग पर पिघल जाती है। और कमर की जो चर्बी है उसमें भी यही सिफत मौजूद है, तो वो भी चर्बी है, तो उसको भी खाने से या खरीदने से ये शख्स हानिस हो जाएगा, ये साहिबैन फरमाते हैं। वह लहू, अब इमाम साहब की दलील आ गई, वो फरमाते हैं कि अन्नहू लहमुन हकीकतन, कि जो कमर की चर्बी है वो हकीकत में गोश्त है। अला तरा अन्नहू यनशउ मिनद दमी, क्या आप देखते नहीं कि ये भी खून से पैदा होती है। वह युस्तामल इस्तेमाल लहू, और इसको भी गोश्त की तरह इस्तेमाल किया जाता है। वह यहसुलू बिही कुव्वतुहू, और इस चर्बी के जरिए, ये जो कमर की चर्बी है इसके जरिए गोश्त की कुव्वत हासिल होती है। व लिहादा ला यहनसु बि अकली ही फिल यमीन अला अकली लहमी, और वलिहादा ला यहनसु, और इसी वजह से कोई शख्स हानिस नहीं होगा, बि अकली ही इसके खा लेने से, फिल यमीन अला अकली लहमी, गोश्त खाने की कसम पर। भाई देखिए सूरत ये, एक इमाम साहब की दलील चल रही है, इमाम साहब फरमाते हैं जो कमर की चर्बी है ये दरअसल गोश्त ही है, क्योंकि ये खून से ही बनती है और इसको गोश्त की तरह ही इस्तेमाल किया जाता है, और इसे गोश्त की तरह ही बदन इंसानी को कुव्वत हासिल होती है। और नीज इसी वजह से अगर कोई शख्स कसम उठा ले कि वल्लाह मैं गोश्त नहीं खाऊंगा और फिर इस कमर की चर्बी को खा ले, तो बिल इत्तेफाक सबके नजदीक यह हानिस हो जाएगा। मालूम हुआ इस कमर की चर्बी का हुक्म गोश्त वाला है। और इसी तरह अगर एक शख्स कहता है कि वल्लाह मैं चर्बी नहीं बेचूंगा जी, चर्बी नहीं बेचूंगा, और फिर ये कमर की चर्बी बेचता है, तो बिल इत्तेफाक ये हानिस नहीं होगा, क्योंकि ये चर्बी गोश्त के हुक्म में है और इसने क्या कसम खाई है, मैं चर्बी नहीं बेचूंगा, और कमर की चर्बी उसको तो गोश्त समझा जाता है, तो कमर की चर्बी बेचने से हानिस नहीं होगा। इन सब चीजों से पता चलता है कि कमर की जो चर्बी है उसका हुक्म चर्बी वाला नहीं बल्कि गोश्त वाला है। तो कहते हैं वलिहादा यहनसु, और इसी वजह से वो शख्स हानिस हो जाएगा, भी अकली ही इस कमर की चर्बी को खाने से, फिल यमीन आला अकली लहमी, उस कसम के अंदर जो गोश्त के खाने पर खाई जाए। एक शख्स गोश्त के खाने पर कसम खाता है कि वल्ला मैं गोश्त नहीं खाऊंगा, तो वो इस कमर की चर्बी को खाने से हानिस हो जाएगा। मालूम हो इसका हुक्म गोश्त वाला है। वला यहनसु भी बैई ही, और इसी तरह कोई शख्स जो है वो हानिस नहीं होता है, भी बैई ही इस कमर की चर्बी को बेचने से, फिल यमीन अला बैई शहमी, उस कसम के अंदर जो चर्बी बेचने पर हो। एक आदमी कसम खाता है वल्लाह मैं चर्बी नहीं बेचूंगा, और फिर कमर की चर्बी बेचता है तो हानिस नहीं, क्योंकि इसको गोश्त ही समझा जाता है, ये चर्बी है ही नहीं, ये गोश्त है। वकील हादा बिल अरबियती, और कहा गया है कि ये अरबी में है, अरबी जुबान के अंदर ये जो पेट की चर्बी है इसको तो चर्बी समझा जाता है, लेकिन कमर की चर्बी को चर्बी नहीं समझा जाता, तो ये सिर्फ अरबी के अंदर ऐसा है। तो कहते हैं वकील हादा बिल अरबियति कि ये सिर्फ अरबी जुबान में है। फअम्मस मुपयह बिल फारसियति ला यकउ अला शहम الزهر بحال पयह बई पयह पे पर जबर है और ये के नीचे जेर है और फिर गोल हा है। फअम्मस मुपयह ये फारसी लफ्ज है, पयह फारसी जुबान में, फारसी जुबान में पेट की चर्बी को कहते हैं और ये लफ्ज कमर की चर्बी पर बोला ही नहीं जाता जी। तो मालूम हुआ इसका हुक्म अरबी जुबान वाला नहीं है। तो कहते हैं फअम्मस्मु पयह बिल फारसियति, और बाकी पयह का इसम जो है फारसी जुबान में ला यकाउ अला शहम الزهر بحال ये किसी भी हाल में कमर की चर्बी पर वाके नहीं होता। कमर की चर्बी के लिए पयह का लफ्ज कभी भी फारसी जुबान में इस्तेमाल नहीं किया जाता। आगे देखिए वलौ हलफा ला यश्तरी औ ला याकुलु लहमन औ शहमन फश्तरा अलयतन औ अकलहा लम यहनस। अलिया भाई, अलिया वो जो दुम्बे की बड़ी दुम है चर्बी वाली, तो वो जो दुम्बे की बड़ी दुम है उसको अलिया कहते हैं, अलियतुन भाई। तो अब सूरत यह है, एक आदमी ने कसम खाई कि वल्लाह वो गोश्त या चर्बी नहीं खरीदेगा, या वल्लाह वो गोश्त या चर्बी नहीं खाएगा, फिर इस शख्स ने वो दुम्बे की वो दुम जो है चर्बी वाली उसको खरीदा या उसको खाया, तो ये हानिस नहीं होगा, क्योंकि ये गोश्त भी नहीं है और आम चर्बी भी नहीं है, ये तीसरी किस्म है भाई। तो कहते हैं वलौ हलफा ला यश्तरी औ ला याकुलु लहमन औ शहमन, और अगर किसी शख्स ने कसम उठाई कि वो नहीं खरीदेगा या नहीं खाएगा लहमन औ शहमन गोश्त या चर्बी को, फश्तरा अलियतन तो फिर इसने वो दुम्बे की वो दुम वाली चर्बी खरीदी, औ अकलहा या उसको खा लिया, लम यहनस तो ये हानिस नहीं होगा, लिअन्नहु नौउन सालिसुन इसलिए क्योंकि ये जो अलिया है ये एक तीसरी किस्म है। हत्ता ला युस्ता अमल इस्तेमाल अल्लुहूम वश्शुहूम हत्ता ला युस्तामलु, यहां पर भी युस्तामलु पर जम्मा पड़ेंगे, यहां ये हत्ता नसब नहीं देगा क्योंकि ये हत्ता का मा बाद हत्ता के मा कबल की तरफ निस्बत करते हुए मुस्तकबिल नहीं है। तो हत्ता ला युस्तामल इस्तेमाल अल्लुहूम वश्शुहूम यहां तक ये जो दुम की जो चर्बी है इसको गोश्त और चर्बी की तरह इस्तेमाल नहीं किया जाता। बात समझ में आ गई। आगे देखिए वमन हलफ ला याकुलु मिन हादिहि अल-हिंतति लम यहनस हत्ता यक्ज़िमहा वलौ अकला मिन खुब्ज़िहा लम यहनस इंद अबी हनीफा रहिमहुल्लाह। भाई सूरत मसला ये, एक शख्स ने कसम उठाई कि वल्लाह मैं ये गंदुम नहीं खाऊंगा, किसी मुअय्यन गंदुम की तरफ इशारा किया कि वल्लाह मैं ये गंदुम नहीं खाऊंगा। तो अब इस कलाम का एक हकीकी माना है और एक इसका मजाजी माना है। हकीकी माना यह है कि मैं ऐन ये गंदुम के दाने नहीं खाऊंगा, और गंदुम के दाने भी इनको भी उबाल कर या भून कर कभी ऐसे ही चबाकर खाया जाता है। और एक इस कलाम का मजाजी माना है, उसने क्या कहा है, मैं वल्लाह मैं ये गंदुम नहीं खाऊंगा, तो उसकी मुराद यह है कि मैं इस गंदुम की रोटी नहीं खाऊंगा, और ये इसका मजाजी माना है भाई। बात समझ में आ गई। तो गंदुम को आम तौर पर पीस कर रोटी बनाकर खाया जाता है। तो याद रखो इमाम साहब का जाबता यह है कि अगर हकीकत मुस्तामल होती है यानी हकीकी माना इस्तेमाल होता है उस पर लोग अमल करते हैं तो वो औला है मजाज के मुकाबले में, चाहे मजाज मशहूर ही क्यों ना हो। मजाज अब देखिए गंदुम को वैसे भी खाया जाता है उबाल कर या भून कर, और रोटी बनाकर भी खाया जाता है, उबाल कर या भून कर खाएगा चबा कर खाएगा तो ये इसका हकीकी माना है, और रोटी बनाकर खाएगा तो इसका मजाजी माना है। और मुझे बताइए किस तरीके से गंदुम को ज्यादा खाया जाता है, रोटी बनाकर। मालूम हुआ ये जो मजाज है ये मजाज मुतआरफ है यानी मशहूर है, इसका ये गंदम खाने का ये माना मशहूर है, मुतारफ है लोगों के अंदर। तो इमाम साहब का जाबता यह है कि हकीकत जब मुस्तामल हो रही है तो चाहे उसके मुकाबले में मजाज मुतारफ ही क्यों ना हो, फिर भी हकीकी माना औला है, हकीकी माना पर ही अमल किया जाएगा, मजाजी माना की तरफ हम नहीं जाएंगे। लिहाजा ये शख्स ऐन इसी गंदम को खाए, भून कर या उबाल कर और फिर चबा कर खाए तो फिर हानिस होगा, इस गंदम की बनी हुई रोटी खाए तो फिर हानिस नहीं होगा, क्योंकि वो मजाजी माना है और हमने हकीकी माना मुराद ले लिया, हमने हकीकी माना मुराद ले लिया। जबकि साहिबैन के नजदीक जाबता यह है कि अगर एक तरफ हकीकत मुस्तामला है और दूसरी तरफ मजाज मुतारफ है, यानी हकीकत भी इस्तेमाल होती है लेकिन वो कलील है और मजाज भी इस्तेमाल होता है लेकिन वो मुतारफ है, मशहूर है, ज्यादा इस्तेमाल होता है, तो इस सूरत में साहिबैन का जाबता यह है कि फिर उमूम मजाज पर अमल किया जाएगा। किस पर? उमूम मजाज। उमूम मजाज इसे कहते हैं कि लफ्ज का कोई ऐसा मजाजी माना मुराद ले लिया जाए कि हकीकत भी उसी के अंदर दाखिल हो जाए, हकीकत भी उसी के अंदर दाखिल हो जाए, तो गोया चाहे वो हकीकी माना पर अमल करे फिर भी हानिस होगा, चाहे मजाजी माना पर अमल करे फिर भी हानिस होगा। तो साहिबैन के नजदीक चाहे इसी गंदम को भून कर और उबाल कर चबा कर खाए फिर भी हानिस हो जाएगा, और इसकी रोटी बनाकर खाए तो भी हानिस हो जाएगा। तो उमूम मजाज समझ में आया किसे कहते हैं, कि लफ्ज का कोई ऐसा मजाजी माना किया जाए कि हकीकी माना भी उसके अंदर ही दाखिल हो जाए। तो साहिबैन के नजदीक यहां हकीकत मुस्तामला भी है और दूसरी तरफ मजाज मुतारफ भी है, तो इस सूरत में उमूम मजाज पर अमल करते हैं, और उमूम मजाज यह है कि जिस तरीके से भी वो इस गंदम को खा लेगा, इस्तेमाल कर लेगा, तो यह हानिस हो जाएगा, चाहे इसी तरह चबा कर खाए चाहे रोटी बनाकर खाए। बात समझ में आ गई। जबकि इमाम साहिब के नजदीक हकीकत मुस्तामला वो औला है मजाज मुतारफ के मुकाबले में, तो हकीकत मुस्तामला वो गालिब होगी और उसी का एतबार किया जाएगा और मजाज का एतबार नहीं होगा इमाम साहिब के नजदीक। तो कहते हैं वमन हलफा ला याकुल मिन हादिहिल हिंतती, और जिस शख्स ने कसम उठा ली कि वो इस गंदम में से नहीं खाएगा, लम यहनस हत्ता यकजी महा, तो ये शख्स हानिस नहीं होगा यहां तक कि उसको चबा कर खा ले। कजामा यकजी मुजाद के साथ, इसके माना है दांतों से चबा कर किसी चीज को खाना। तो कहते हैं लम यहनस हत्ता यकजी महा, तो ये शख्स हानिस नहीं होगा यहां तक कि इस गंदम के दानों को चबा कर खा ले। वलाव अकलम इन खूब जिहा लम यहनस, और अगर इस शख्स ने इस गंदम की रोटी खा ली, लम यहनस, तो हानिस नहीं होगा। इंदा अबी हनीफत रहमहुल्ला, ये इमाम साहब के नजदीक है, क्योंकि हकीकत मुस्तामला औला है मजाजम तारफ के मुकाबले में, तो हकीकी माना ही मुराद लेंगे, तो इसी गंदम को चबा कर खाएगा तो हानिस होगा, रोटी बनाकर खाएगा तो हानिस नहीं, क्योंकि वो मजाजी माना है। वकाला, और साहिबैन फरमाते हैं इन अकलम इन खूब जिहा हानिसा ऐजन, कि अगर इस शख्स ने इस गंदम की रोटी खा ली हानिसा ऐजन, तो फिर भी हानिस हो जाएगा, फिर भी हानिस हो जाएगा। मालूम हुआ गंदम को चबा कर खाएगा फिर भी हानिस, और रोटी बनाकर खाएगा फिर भी हानिस हो जाएगा। तो साहिबैन फरमाते हैं इन अकल अमीन खूब जिहा हानिसा ऐजान, कि अगर ये उसकी रोटी खाएगा तो फिर भी हानिस हो जाएगा। लि अन्नहु मफहूम मिन हो उर्फन, इसलिए क्योंकि यही माना मफहूम होता है इससे, उर्फन उर्फ के एतबार से, गंदम खाने से उर्फ के अंदर रोटी खाना ही मुराद लिया जाता है, ये माना ज्यादा मशहूर है भाई। तो कहते हैं लिअन्नहु मफहूम मिन्हु उर्फन, इसलिए क्योंकि इस कलाम से रोटी खाने का माना ही मफहूम होता है उर्फ के एतबार से। वली अबी हनीफा रहिमहुल्ला, और इमाम साहब की दलील यह है कि अन्नलहु हकीकतम मुस्तामलतन, कि इस गंदम खाने की एक हकीकत मुस्तामला भी है। फइन्नहा तुगला व तुकला व तुकलु कज़मन, फइन्नहा तुगला, गला यगली गलियन का माना है उबालना, और तुकला कला यकली कलियन का माना है भूनना, आग पर किसी चीज को भूनना। تو امام صاحب فرماتے ہیں کہ ان لہو حقیقتا مستعملتا، کہ اس گندم کھانے کی حقیقت مستعملہ بھی ہے، فانہا تغلا وتقلا، اس لیے کیونکہ اس گندم کو ابالا جاتا ہے، وتقلا اور بھونا جاتا ہے، وتوکل قزمن اور اس کو چبا کر کھایا جاتا ہے، وہی قاضیت علی المجاز المتعارف علی ما هو الاصل عنده، وہی قاضیت، بھئی قضا یقضی، قضا یقضی کے ساتھ جب اس کا صلہ علی آ جائے، قضیت علی زید، تو اس کا ایک معنی یہ ہے میں نے زید کے خلاف فیصلہ کیا، قضیت علی زید، یہ علی ضرر اور نقصان کے لیے آتا ہے، قضیت علی زید میں نے زید کے خلاف فیصلہ کیا، اور کبھی جب قضا کے ساتھ علی صلہ آئے تو اس کے معنی ختم کرنا اور فنا کرنے کے ہیں، قضیت علی الشیء، میں نے اس شے کو ختم کر دیا، فنا کر دیا، تو یہاں پر بھی قاضیہ کا صلہ علی آ رہا ہے، علی المجاز المتعارفی، تو یہاں پر بھی وہ فنا کرنے اور ختم کرنے والا معنی کر لیں گے، وہی قاضیت علی المجاز المتعارفی، اور یہ جو حقیقت مستعملہ ہے یہ ختم کرنے والی ہے مجاز متعارف کو، یہ مجاز متعارف کو ختم کرنے والی ہے، یعنی یوں کہو حقیقت مستعملہ غالب ہے مجاز متعارف پر، یہ غالب ہے، تو کہتے ہیں وہی قاضیت علی المجاز المتعارفی، اور حقیقت مستعملہ جو ہے وہ غالب ہوتی ہے مجاز متعارف پر، علی ما هو الاصل عندہ، اس وجہ سے جو ضابطہ ہے امام صاحب کے نزدیک، امام صاحب کے نزدیک حقیقت مستعملہ چاہے قلیل ہی کیوں نہ ہے لیکن وہ مجاز متعارف پر غالب ہوتی ہے، ولو قزمہ حنیسا عندہما، اور اگر اس شخص نے اس گندم کے دانوں کو چبا کر کھایا، حنیسا عندہما، تو بھی حانس ہو جائے گا صاحبین کے نزدیک، ہوا صحیح، یہی قول صحیح ہے، میں نے آپ کو بتلایا صاحبین کون سا معنی مراد لیتے ہیں، عموم مجاز کہ حقیقت بھی اس کے اندر داخل ہو جائے، تو روٹی کھائے تب بھی حانس اور گندم کو چبا کر کھائے تب بھی حانس، تو کہتے ہیں ولو قزمہ حنیسا عندہما، تو اگر یہ شخص اس گندم کو چبا کر کھائے گا تو بھی حانس ہو جائے گا صاحبین کے نزدیک، ہوا صحیح، یہی قول صحیح ہے، لعموم المجاز، عموم مجاز کی وجہ سے، کما اذا حلفا، جیسے کسی شخص نے قسم اٹھائی کہ لا یزع قدمہ فی دار فلانی، کہ وہ فلاں کے گھر میں قدم نہیں رکھے گا، ایک شخص نے قسم اٹھائی کہ واللہ میں فلاں کے گھر قدم نہیں رکھوں گا، تو اس کا حقیقی معنی یہ ہے کہ وہ ننگے پاؤں اس کے گھر میں قدم رکھے، اور اس کا مجازی معنی یہ ہے کہ وہ اس کے اندر اس کے گھر میں جوتے پہن کر قدم رکھے یا سواری کے ساتھ قدم رکھے، تو یہاں پر صاحبین فرماتے ہیں کہ یہاں دیکھو بال اتفاق عموم مجاز مراد لیا جاتا ہے، اور عموم مجاز کسے کہتے ہیں، ایسا عام مجازی معنی مراد لے لیا جائے کہ حقیقت بھی اس میں داخل ہو جائے، تو یہاں قدم رکھنے کا معنی کر لیں گے داخل ہونا، کیونکہ عرف میں قدم رکھنے کا کیا معنی کیا جاتا ہے، داخل ہونا، کوئی آدمی کہتا ہے میں فلاں کے گھر قدم نہیں رکھوں گا، اس کا مطلب ہے میں فلاں کے گھر نہیں جاؤں گا، میں اس کے گھر میں داخل نہیں ہوں گا، تو یہاں پر بھی داخل ہونا اس کا معنی ہم کر لیں گے، اور داخل ہونا یہ تو قدم رکھنے کا حقیقی معنی نہیں ہے، یہ تو اس کا حقیقی معنی نہیں، تو یہ مجازی معنی ہے، لیکن یہ اس میں عموم مجاز ہے، یہ ایسا مجازی معنی ہے کہ حقیقت بھی اس میں داخل ہو گئی اور مجازی معنی بھی داخل ہو گیا، لہذا ننگے پاؤں قدم رکھے تب بھی یہ گھر کے اندر داخل ہو گیا تو حانس ہو جائے گا، اور جوتے پہن کر یا سواری کے ساتھ قدم رکھے تب بھی حانس ہو جائے گا کہ یہ داخل ہو گیا، بات سمجھ میں آ گئی، تو کہتے ہیں کما اذا حلف، جیسے ایک شخص نے قسم اٹھائی، لا یزع قدمہ فی دار فلان، کہ وہ قدم نہیں رکھے گا فلاں کے گھر میں، وإليه الإشارة بقوله في الخبز حنيسا أيضا، اور کہتے ہیں اسی بات کی طرف اشارہ ہے امام محمد رحمہ اللہ کے اس قول کے ذریعے کہ فی الخبز حنيسا أيضا، کہ روٹی میں بھی وہ حانس ہو جائے گا، اوپر متن میں کیا آیا تھا، ان اکل من خبزها حنيسا أيضا، روٹی کھانے سے بھی یہ حانس ہو جائے گا، تو یہاں روٹی کھانے سے بھی حانس ہو جائے گا، یہ بھی کا لفظ بتلا رہا ہے کہ چبا کر کھائے گا تب بھی حانس ہو جائے گا، معلوم ہوا عموم مجاز مراد لیا ہے، بھائی بات سمجھ میں آ گئی، کہتے ہیں وإليه الإشارة بقوله في الخبز حنيسا أيضا، اور امام محمد رحمہ اللہ کا اوپر متن میں جو قول آیا تھا کہ في الخبز حنيسا أيضا، اس سے بھی اسی بات کی طرف اشارہ ہے، इससे भी इसी बात की तरफ इशारा है, यानी उमूम मजाज की तरफ इशारा है। बात समझ में आ गई। आगे देखिए, काला साहिब कुदूरी फरमाते हैं, वलौ हलफ ला याकुल मिन हादा दकीक फअकल मिन खुब्ज़िही हनीसा। सूरत मसला ये, एक शख्स ने कसम उठाई कि वल्लाह मैं इस आटे में से नहीं खाऊंगा। दकीक जो है आटे को कहते हैं, कि वल्लाह मैं इस आटे में से नहीं खाऊंगा, फिर उसने उसी आटे की बनी हुई रोटी खा ली तो कहते हैं हानिस हो जाएगा। वजह यह कि आटे को खाया ही इसी तरह जाता है, इसको वैसे नहीं खाया जाता, बल्कि रोटी वगैरह बनाकर ही इसको खाया जाता है। तो कहते हैं काल साहिब कुदूरी फरमाते हैं, वलौ हलफ ला याकुल मिन हादा दकीकी, अगर किसी शख्स ने कसम खा ली कि वो इस आटे में से नहीं खाएगा, फअकल मिन खुब्ज़िही, तो इसने उसकी रोटी में से खा लिया, हानिसा, तो ये बिल इत्तेफाक हानिस हो जाएगा, लिअन्न ऐनहा गैर माकूलिन, इसलिए क्योंकि ऐन आटे की जात जो है वो तो गैर माकूल है, उसको वैसे नहीं खाया जाता, फनसरफ इला मा युत्तखदु मिनहु, तो ये कसम पलट जाएगी उस चीज की तरफ जो उस आटे से बनाई जाती है, तो आटे से बनाई हुई चीज खाने से वो हानिस हो जाएगा। वलविस्तफ़हु कमा हुआ ला यहनसु, इस्तफा यस्तफु इस्तिफाफ का माना है सुफूफ वगैरह को फांकना, सुफूफ वगैरह को फांकना और निकलना, तो ये इस्तफा, ये याद रखो इसका मादा है सीन फा फा, तो ये बाबे इस्तिफाल ना समझिएगा भाई, ये बाबे इफ्तिहाल है, ये सीन इसका असली है भाई। तो कहते हैं वलविस्तफ़हु, और अगर उस शख्स ने इसी आटे को फांक लिया, कमा हुआ जैसे कि वो है, यानी आटा जैसा है इसी तरह उसको फांक लिया, ला यहनसु, तो ये हानिस नहीं होगा, हुआ सहीह, यही कौल सही है, लितायुनिल मजाजी मुरादन, इसलिए क्योंकि इससे मजाज ही मुराद होकर मुतायन है, क्योंकि इसको रोटी वगैरह की शक्ल में ही खाया जाता है, तो वो ही मजाजी माना मुतायन हो गया। तो लिहाजा जब मजाजी माना मुतायन हो गया, अब हकीकी माना पर वह अमल कर भी ले तो हानिस नहीं होगा, क्योंकि यहां हकीकी माना मुराद ही नहीं है। यह माना है लितायुनिल मजाजी मुरादन, इसलिए क्योंकि मजाज जो है वो ही मुतायन है मुराद होकर। वलौ हलफ ला याकुल खुब्ज़न फयमीनुहु अला मा यातादु अहलुल मिस्र अकलहु खुब्ज़न। सूरत मसला ये, एक आदमी ने कसम खाई कि वल्लाह मैं रोटी नहीं खाऊंगा, तो इससे कौन सी रोटी मुराद लेंगे? कहते हैं उस इलाके के अंदर, उस शहर वालों के यहां आदतन आमतौर पर जो रोटी खाई जाती है वो ही रोटी मुराद लेंगे। लिहाजा अगर इसने कोई खास अलग किस्म की मीठी रोटी वगैरह खा ली तो फिर इस सूरत में यह हानिस नहीं होगा। तो कहते हैं वलौ हलफ ला याकुलु खुब्ज़न, कि अगर किसी शख्स ने कसम उठाई कि वो रोटी नहीं खाएगा, फयमीनुहु अला मा यातादु अहलुल मिस्री, तो उसकी कसम उस चीज पर होगी जो उस शहर वालों के हां मुताद हो, उस शहर वालों को जिस चीज की आदत हो, अकलहु उसके खाने की, खुब्ज़न बतौर रोटी के, तो उस शहर वालों को जिस चीज के बतौर रोटी के खाने की आदत हो वही चीज इससे मुराद ली जाएगी, वो चीज ये खाएगा तो हानिस हो जाएगा। वदालिका खुब्ज़ुल हिंतति वश्शईरी, और वो गंदुम और जौ की रोटी है, लिअन्नहु हुवल मुअतादु फी ग़ालिबिल बुल्दानी, इसलिए क्योंकि यही रोटी जो है मुअताद है अक्सर शहरों में, यानी इसी किस्म की रोटी खाई जाती है। वलौ अकल मिन खुब्ज़िल क़ताइफ़ी, और अगर इसने क़ताइफ की रोटी खा ली, क़ताइफ कोई खास किस्म की रोटी है जिसमें मुख्तलिफ चीजें मिलाई जाती हैं और मीठी रोटी होती है ये, तो अगर इसने क़ताइफ की रोटी खा ली तो ला यहनसु यहानिस नहीं होगा, लिअन्नहु ला युसम्मा खुब्ज़म मुतलकन, इसलिए क्योंकि इसको खुब्ज़े मुतलक नहीं कहते, मुतलकन रोटी का लफ्ज़ बोला जाए तो इससे क़ताइफ रोटी मुराद नहीं होती। तो कहते हैं लिअन्नहु ला युसम्मा खुब्ज़म मुतलकन, इसलिए क्योंकि इसको मुतलकन रोटी नहीं कहते, इल्ला इदा नवाहु, मगर यह कि जब ये इसकी नीयत कर ले, अगर इसने कसम खाते वक्त इसी कताइफ रोटी की नीयत की है, इस मीठी रोटी की नीयत की है, तो फिर कसम इसी पर महमूल होगी। तो कहते हैं इल्ला इदा नवाहू, मगर यह कि जब यह इस खास रोटी की नीयत कर ले, ले अन्नहु मुहतमलु कलामी ही, इसलिए क्योंकि यह भी उसके कलाम का मुहतमल है, क्योंकि है तो वह भी रोटी ही, अगर चाम इस्तेमाल नहीं होती लेकिन है तो रोटी ही भाई, तो लिहाजा इसके कलाम में उसका भी एहतमाल है। और जब कलाम के अंदर एक चीज का एहतमाल हो और उसकी नीयत भी कर ली जाए तो वह एहतमाल साबित हो जाता है। वह कदा इदा अकला खुबजल अरुजी, अरुज भाई हमजा है, रा पर पेश है और फिर जा मुशद्दद है। वह कदा इदा अकला खुब जल अरुज बिल इराकी, और इसी तरह अगर इसने चावल की रोटी खा ली इराक में, तो बाज इलाकों में चावल को पीस कर भी रोटी बनाई जाती है, तो कहते हैं वकदा इदा अकला खुबजल अरुज बिल इराकी, और इसी तरह अगर इसने इराक के अंदर चावल की रोटी खा ली, लम यहनस तो हानिस नहीं होगा, लिअन्नहु गैरु मुअतादिन इंदहुम, इसलिए क्योंकि ये चावल की रोटी उनके यहां मुअताद नहीं, आदतन इस तरह की रोटी नहीं बनाई जाती। हत्ता लौकान अभी तबरिस्तानी औफी बल्दतिन तआमुहुम जालिका यहनसु, हत्ता लौकान अभी तबरिस्तानी, तबर भाई त्वा और बा दोनों पर जबर है, तबरिस्तान भाई ये इराक का कोई इलाका है भाई, तो अगर तबरिस्तान के अंदर अगर किसी ने चावल की रोटी खाई फिर हानिस हो जाएगा, इसलिए क्योंकि वहां के लोगों की आदत है वो चावल की रोटी बनाकर खाते हैं भाई। कहते हैं हत्ता लौकान अभी तबरिस्तानी, यहां तक कि अगर ये शख्स तबरिस्तान में हुआ, औफी बल्दतिन या ऐसे शहर में हुआ, कि ताआमुहुम जालिका कि उनका ताआम ये चावल की रोटी है, या हनसु तो फिर हानिस हो जाएगा। वलौ हलफ ला याकुलु शिवा अफहुआ अलल लहम दून अल बाजिंजानी वल जजहरी, एक आदमी ने कसम खाई कि वल्लाह मैं कोई भुनी हुई चीज नहीं खाऊंगा, शिवा वई, शिवा उन कहते हैं भुनी हुई चीज को, और बाजिंजान ये कहते हैं बैंगन को भाई, और जजर, जजर और जीजर, जा पर जबर है, अलबत्ता जीम पर फतहा भी पढ़ सकते हैं और कसरा भी, जजर और जीजर ये गाजर को कहते हैं। अब देखो ये बैंगन जो है इसको भी कभी आग पर भून कर खाया जाता है, इसी तरह गाजर वगैरह बाद सब्जियों को आग पर भून कर खाया जाता है, तो इसने क्या कहा है, वल्लाह मैं कोई भुनी हुई चीज नहीं खाऊंगा, तो इससे क्या मुराद लेंगे, कहते हैं इससे मुराद गोश्त लिया जाएगा, क्योंकि आम तौर पर भुनी हुई चीज से गोश्त ही मुराद लिया जाता है लोगों के अंदर भाई। कहते हैं वलौ हलफ ला याकुलु शिवा, और अगर किसी शख्स ने कसम उठाई कि वह भुनी हुई चीज नहीं खाएगा, फहुआ अलल लहमी, तो यह कसम महमूल होगी गोश्त पर, दून अल बाजिंजान वल जजहरी, बैंगन और गाजर पर नहीं, लिअन्नहु युरादु बिही लहमुल मशवी युइंदल इतलाकी, इसलिए क्योंकि इसके जरिए इरादा किया जाता है भुने हुए गोश्त का, इंदल इतलाकी इतलाक के वक्त, यानी यह लफ्ज जब मुतलकन बोला जाए तो शिवा से मुराद गोश्त ही लिया जाता है और चीजें मुराद नहीं ली जाती। इल्ला अय्यन मिया मा यशवी मिन बैज़िन औ गैरिही, मगर यह कि यह शख्स नियत कर ले मा यशवी उस चीज की जिसको भूना जाता है, मिन बैज़िन औ गैरिही, बैस अंडों को कहते हैं, मिन बैज़िन औ गैरिही अंडों वगैरह का, अगर यह नियत करता है उन चीजों की जिनको भूना जाता है जैसे अंडे वगैरह हैं, तो फिर इस सूरत में उसी चीज पर महमूल होगी जिसकी इसने नियत की है। तो कहते हैं इल्ला अय्यन वियमा यश्वी मिम्बैज़िन औ गैरिही, मगर ये कि ये नियत कर ले उस चीज की जिसको भूना जाता है यानी कि अंडे वगैरह, लि मकान इल हकीकती ऐ लि वजूद इल हकीकती, मकान बमाने वजूद के मस्तर है भाई, लि मकान इल हकीकती हकीकत के पाए जाने की वजह से, क्योंकि ये भी क्या है इसका हकीकी माना है, वो भी भुनी हुई चीज है भाई वो अंडे वगैरह। व इन हलफ ला याकुलु तबीख फहु अला मा युतबखु मिन अल्लहमी, एक आदमी ने कसम खाई कि वल्लाह मैं तबीख नहीं खाऊंगा, तबीख का माना है पकी हुई चीज भाई, कि वल्लाह मैं कोई पकी हुई चीज नहीं खाऊंगा, तो कहते हैं फहु अला मा युतबखु मिन अल्लहमी, तो यह कसम महमूल होगी उस गोश्त पर जिसको पकाया जाता है, यानी गोश्त को पानी के अंदर पकाया जाए यानी शोरबे और सालन की सूरत में, तो फिर इसको तबीख कहते हैं उर्फ के अंदर, तो कसम का दारोमदार उर्फ पर है भाई। तो कहते हैं अगर किसी ने कसम खाई कि वो तबीख यानी पकी हुई चीज नहीं खाएगा, फहुआ अला मायुत बखुमिन लहमी, तो ये कसम महमूल होगी उस गोश्त पर जिसको पकाया जाता है। वहाज अस्तेहसान, और ये इस्तेहसान है एतबारन लिल उर्फी, उर्फ का एतबार करते हुए। भाई कियास तो ये तकाजा करता है, उसने कहा है तबीख, तबीख कहते हैं पकी हुई चीज को, तो इसमें हर पकी हुई चीज दाखिल होनी चाहिए, लेकिन उर्फ के अंदर तबीख का इतलाक गोश्त पर किया जाता है, तो लिहाजा उर्फ की वजह से इस्तेहसानन गोश्त मुराद लेंगे। तो कहते हैं वहाज इस्तेहसान उन्हें एतबार लिल उर्फी, और ये इस्तेहसान है उर्फ का एतबार करते हुए। वहाज अली अन तामीम मुताजिर, और ये इसलिए क्योंकि तामीम मुताजिर है, हर पकी हुई चीज मुराद नहीं ले सकते। फयुसरफ इला खासिन हुआ मुतारफुन, लिहाजा इस कसम को फेरा जाएगा इला खासिन, देखो खास है नकेरा और उसके बाद हुआ मुतारफुन मुब्तदा खबर आ रहे हैं, तो यह जुमला सिफत बनेगा खास के लिए। फयुसरफु इला खासिन हुआ मुतारफुन, लिहाजा इस कसम को फेरा जाएगा ऐसे खास की तरफ जो कि मुतारफ हो, जो लोगों में राइज हो। वह हुआ लहमुल मतबूख बिल माई, और वो गोश्त है जिसको पानी के साथ पकाया गया हो। इल्ला इदा नवा गैर ज़ालिक, मगर यह कि यह शख्स इसके अलावा की नीयत करे। लिअन नफी ही तशदीदन, इसलिए क्योंकि इसके अंदर सख्ती करना है, यानी उर्फ के अंदर यह लफ्ज गोश्त पर बोला जाता है, अगर इसने किसी और चीज की नियत की है तो वो भी दाखिल हो जाएगी, गोश्त भी दाखिल क्योंकि उर्फ में गोश्त मुराद होता है, और चीज भी दाखिल हो जाएगी, और इसके अंदर गोया वो अपने ऊपर सख्ती कर रहा है। वैसे तो सिर्फ गोश्त दाखिल हो रहा था, लेकिन जब इसने एक चीज और की भी नियत की है तो वो भी दाखिल हो गई, तो कसम के अंदर सख्ती बढ़ गई। अब दोनों चीजों से बचना होगा वरना खाएगा तो हानिस हो जाएगा। तो कहते हैं लिअन नफी ही तशदीदन, इसलिए क्योंकि इसके अंदर उसका अपनी जात पर सख्ती करना है। वह इन अकलम मिम्मा रकी ही यह नसु, और अगर इसने उस गोश्त के शोरबे में से खा लिया तो हानिस हो जाएगा। भाई उसने कहा है मैं कोई पकी हुई चीज नहीं खाऊंगा, तो उर्फ के अंदर इसे गोश्त मुराद लेते हैं, लिहाजा गोश्त खाया तो हानिस हो जाएगा, वो गोश्त जिसको पानी के साथ पकाया गया हो। और अगर सिर्फ इसने शोरबा इस्तेमाल किया, वो जो सालन है सिर्फ उसको इस्तेमाल किया, तो फिर भी हानिस हो जाएगा। कहते हैं इसलिए क्योंकि सालन के अंदर भी गोश्त के अज्जा होते हैं, उसके साथ जो मिल गए हैं भाई, उसका जायका आ गया है उस शोरबे के अंदर भाई। तो कहते हैं वह इन अकला मिम्मा रकी ही यहनसु, और अगर इसने शोरबे में से खाया तो हानिस हो जाएगा। लिमा फी ही मिन अज्जा इल्लहमी, इस वजह से कि उस शोरबे के अंदर भी गोश्त के अज्जा होते हैं। वली अन्नहु युसम्मा तबीखन, और नीज इसलिए भी क्योंकि उस शोरबे को भी तबीख कहते हैं। आगे देखिए वमन हलफा लाया कुलू रूसा, एक आदमी ने कसम उठा ली कि वल्लाह मैं सीरियां नहीं खाऊंगा। रूस जमा है रस की, ये सर को कहते हैं सर। भाई बास हैवानात के सर पकाकर खाए जाते हैं, जैसे बकरे का सर है या इसी तरह गाय वगैरह का सर है, तो इनको बाज़ोकात पकाकर खाया जाता है। कसम का दारोमदार उर्फ पर है। अब एक शख्स ने कसम उठा ली कि वल्लाह मैं सीरी नहीं खाऊंगा, तो अब इससे किस चीज की सीरी मुराद ली जाएगी? कहते हैं उसके इलाके में, उसके शहर में जिस सीरी का रिवाज हो पकाकर खाने का, वो सीरी मुराद ली जाएगी। मसलन अगर एक इलाके में सिर्फ बकरी की सीरी जो है वो पकाकर खाई जाती है, तो अब ये बकरी की सीरी खाएगा तो हानिस होगा, गाय वगैरह या मुर्गी वगैरह की सीरी पकाकर खाएगा तो हानिस नहीं होगा। और अगर किसी इलाके में गाय की सीरी का भी रिवाज है और बकरे की सीरी का भी रिवाज है, इनको पकाकर खाया जाता है, तो इन दोनों में से जिसको भी वो खाएगा वो हानिस हो जाएगा। लेकिन इसके अलावा अगर ये मुर्गी वगैरह की सीरी खाएगा तो हानिस नहीं होगा। तो कहते हैं वमन हलफ ला याकुलु रुऊसा, और जिस शख्स ने कसम खाई कि वो सीरियां नहीं खाएगा। फयमीनुहु अला मा युकबसु फित तनानीरी व युबाउ फिल मिस्री, फयमीनुहु तो उसकी कसम जो है अला मा युकबसु फित तनानीरी, वो महमूल होगी उन सीरियों पर जिनको दाखिल किया जाता है तनूरों में। तनानीर जमा है तनूर की भाई, और कबसा के माने होते हैं दाखिल करना, तो कहते हैं फयमीनुहु अलामा युक बसुफी तनानीरी, तो इसकी कसम उन सिरियों पर होगी जिनको तनूरों में दाखिल किया जाता है, यानी तनूरों में डालकर पकाया जाता है। वह युबा फिल मिस्री, और शहर में उनको बेचा जाता है। वह युकालु युक नसु, और युक नसु भी कहते हैं, साहिबे हिदाया बतला रहे हैं, युक बसुफी तनानीर भी कहा जाता है और युक नसुफी तनानीर यानी नून के साथ भी कहा जाता है भाई। तो कहते हैं इसकी कसम महमूल होगी उन सीरियों पर जिनको तनूरों में दाखिल किया जाता है, यानी तनूरों में पकाया जाता है। वह युबा उफिल मिस्री, और शहर में बेचा जाता है। वह युकाल युक नसु, और युक बसु की जगह युक नसु भी कहा जाता है। वह फिल जाम सगीरी, भाई ये तो कुदूरी की इबारत थी कि जिस शख्स ने कसम उठाई कि वो सीरियां नहीं खाएगा तो उसकी कसम उन सीरियों पर महमूल होगी जिनको तनूरों में पकाया जाता है और शहर में बेचा जाता है, जबकि जामे सगीर की इबारत जरा मुख्तलिफ है, तो उसको भी साहिब हिदाया जिक्र फरमा रहे हैं। कहते हैं वफिल जामे इस सगीर, और जामे सगीर के अंदर है वलव हलफा ला अकुल रसन, अगर एक शख्स ने कसम उठाई कि वह सीरी नहीं खाएगा, वह हुआ अला रूसिल बकरी वल गनमी आइंदा अबी हनीफत रहमुल्ला, तो यह कसम महमूल होगी बकर यानी गाय बैल वल गनम, गनम भेड़ बकरी दोनों पर बोलते हैं, बकरा बकरी और भेड़ और दुम्बा सब पर यह लफ्ज बोला जाता है। तो अगर किसी शख्स ने यह कसम खाई कि वो सीरी नहीं खाएगा, फहुआ अला रुउसिल बकरी वल गनमी इंदा अबी हनीफत रहमुल्ला, तो उसकी यह कसम महमूल होगी गाय बैल और भेड़ बकरी की सीरियों पर इमाम साहेब के नजदीक। वकाल अबू यूसुफ व मोहम्मद रहिमहुम अल्लाह ताला, और साहिबैन फरमाते हैं अलल गनमी खास सतन, कि यह कसम जो है खास तौर पर भेड़ बकरियों पर महमूल होगी। भेड़ बकरियों की सीरी खाएगा तो हानिस होगा, गाय की सीरी खाएगा तो हानिस नहीं होगा। वहां अख्तिलाफ असर व जमाने, साहिब हिदाया बतला रहे हैं कि ये जो इमाम साहब और साहिबैन का अलग अलग कौल जिक्र हुआ, ये कोई दलील वगैरह के अंदर इख्तिलाफ नहीं है, बल्कि ये जमाने का इख्तिलाफ है। इमाम साहब के जमाने में गाय बैल और भेड़ बकरी दोनों की सीरियां बाजारों में बेची जाती थी, तो उन्होंने दोनों को इसमें दाखिल किया, और साहिबैन के जमाने में सिर्फ भेड़ बकरियों की सीरियां बाजार में बेची जाती हैं, लिहाजा उन्होंने सिर्फ इसी का एतबार किया। तो कहते हैं वहाद अख्तिलाफ असर व जमानी, असर का माना भी जमाना, तो कहते हैं वहाद अख्तिलाफ असर व जमानी, ये जमाने का इख्तिलाफ है। कान अल उर्फ फी जमन ही फी हिमा, उर्फ जो है वो इमाम साहब के जमाने में इन दोनों में था, यानी गाय वगैरह की सीरी भी और भेड़ बकरी की सीरी भी। वफी जमन ही मा फिल गनमी खास सतन, और साहिबैन के जमाने में उर्फ जो है खास तौर पर भेड़ बकरी के बारे में था। वफी जमानी ना युफ्ता अला हसबिल आदती, और हमारे जमाने में फतवा दिया जाएगा आदत के मुताबिक, यानी उर्फ में जो आदत हो उसके मुताबिक। कमा हुअल मजकूर फिल मुख्तसरी, जैसे कि मुख्तसरुल कुदूरी में मजकूर है, भाई कुदूरी में ऊपर आया था कि वमन हलफा ला याकुलु रुउसा फयमीनुहु अलामा युकबसु फित तनानीरी व युबाउ फिल मिस्री, साहिब कुदूरी ने कोई खास किस्म जिक्र नहीं की, बल्कि जो भी उस शहर के अंदर तनूरों में जिसको पकाया जाता है और बेचा जाता है, यानी साहिब कुदूरी के नजदीक भी उर्फ ही का एतबार किया जाएगा। आगे देखिए, काला वमन हलफा ला याकुलु फाकिहतन, सूरत मसला ये, एक शख्स ने कसम उठा ली कि वल्लाह मैं फाकेहा नहीं खाऊंगा। फाकेहा कहते हैं फल भाई, फाकेहा फल को कहते हैं। अब एक शख्स ने कसम खा ली कि वल्लाह मैं फल नहीं खाऊंगा, तो फिर इससे कौन से फल मुराद होंगे और कौन सी चीजें खाने से वो हानिस हो जाएगा। तो कहते हैं काला, इमाम मोहम्मद रहमतुल्लाह जामे सगीर में फरमाते हैं, वमन हलफा, और जिस शख्स ने कसम खा ली, ला याकुलु फाकिहतन, कि वो फल नहीं खाएगा, फअकला इनबन औ रुमानन औ रुतबन औ किस्सान औ खियारन लम यहनस, फअकला इनबन, फिर इस शख्स ने अंगूर खा लिए, और रुमानन या अनार खा लिया, और रुतबन या ताजा खजूरें खा ली, और किस्सा अन, किस्सा कहते हैं खीरे को भाई, या उसने खीरा खा लिया, और खियारन, खियार ककड़ी को कहते हैं भाई, ककड़ी ये भी खीरे की तरह ही है, सब्जी है, अलबत्ता ये खीरे के मुकाबले में बारीक होती है और लंबी होती है। औ किस्सा अन, या इसने खीरा खा लिया, औ खियारन, या इसने ककड़ी खा ली, लम यहनस, तो हानिस नहीं होगा। یہ امام صاحب کے نزدیک ہے. وہ ان اکل تفاحن, اور اگر اس نے سیب کھا لیا, او بتیخن, یا اس نے بتیخ کھا لیا. یاد رکھو بتیخ کا اطلاق عربی زبان میں تربوز پر بھی ہوتا ہے اور خربوزے پر بھی. تو اس نے تربوز یا خربوزہ کھا لیا, او مشمشن, مشمش جو ہے خوبانی کو کہتے ہیں. تو اگر اس نے سیب کھا لیا یا تربوز یا خربوزہ کھا لیا, او مشمشن یا خوبانی کھا لی, حانیسا, تو حانس ہو جائے گا. وہاں دائندہ ابھی حنیفہ رحم اللہ, اور یہ امام صاحب کے نزدیک ہے. معلوم ہوا امام صاحب کے نزدیک عینب جو ہے اور رمان جو ہے اور رتب جو ہیں, ان کے کھانے سے بھی وہ حانس نہیں ہوگا. وقال ابو یوسف و محمد رحمهم اللہ, اور صاحبین فرماتے ہیں حانس فی العنب والرطب والرمان ایضا, کہ یہ شخص انگور اور تازہ کھجور اور انار کھانے سے بھی حانس ہو جائے گا. والاصل کہ ان الفاکہ تسم لما یتفقہ به قبل الطعام وبعده. بھئی کہتے ہیں فاکہ, عربی زبان میں پھل کو فاکہ کہتے ہیں, اور فاکہ نام ہے اس چیز کا کہ جس کو کھانے سے پہلے یا بعد میں بطور لذت کے کھایا جاتا ہو. فاکہ اس چیز کو کہتے ہیں جس کو کھانے سے پہلے یا کھانے کے بعد بطور لذت کے کھایا جاتا ہو. تو کہتے ہیں والاصل, اور اصل یہ ہے, ان الفاکہ تسم لما یتفقہ بہ, کہ فاکہ نام ہے اس چیز کا, لما یتفقہ بہ, کہ جس سے لذت حاصل کی جائے, قبل الطعام و بعدہ, کھانے سے پہلے اور کھانے کے بعد, ایتنعم بہ, یعنی اس کے ذریعے لذت حاصل کی جائے, زیادتن علی المعتادی, معتاد غذا پر زیادہ کرتے ہوئے. ایک عام کھانا ہے اور ایک اس پر لذت میں زیادتی ہے, تو فاکہ اس کو کہتے ہیں جس کے ذریعے معتاد کھانے کی لذت کو بڑھایا جائے, زیادہ کیا جائے. تو کہتے ہیں ایتنعم بہ زیادتن علی المعتادی, یعنی اس کے ذریعے لذت حاصل کی جائے, معتاد غذا پر زیادتی کرتے ہوئے. والرطب والیابس فیہ سواء, رطب بھائی را پر فتحہ پڑھیں بھائی, والرطب والیابس فیہ سواء, اور اس کے اندر تر اور خشک برابر ہیں, تر اور خشک برابر ہیں, تر یعنی تر و تازہ ہے, اور یابس جس کو خشک کر لیا جائے. کہتے ہیں ورت بولیا بسو فی ہی سوا, اس میں تر اور خشک برابر ہیں, یعنی یہ جو چیزیں ذکر کیں اگر ان کو تر و تازہ ہی استعمال کیا جاتا ہے تو اس کا یہی حکم ہے, اور اگر ان میں سے بعض کو خشک کیا جاتا ہے تو تازہ کا بھی وہی حکم اور خشک کا بھی وہی حکم. جیسے انگور ہیں, انگور کو خشک کر کے اس سے کشمش بنا لی جاتی ہے, تو جو تازہ انگور کا حکم ہے وہی کشمش کا بھی حکم ہے. تازہ انگور کھانے سے امام صاحب کے نزدیک حانس نہیں ہوگا, تو کشمش کھانے سے بھی حانس نہیں ہوگا, اور صاحبین کے نزدیک تازہ انگور کھانے سے حانس ہے تو کشمش کھانے سے بھی حانس ہوگا. یہ معنی ہے ورتب ولیا بسوفی ہی سوا, اور تر و تازہ اور خشک اس کے اندر اس تفقہ میں برابر ہیں. بعد ان یکون التفقہ بہ معتادن, بعد اس کے ان کے ذریعے لذت حاصل کرنا معتاد ہو, یعنی لوگوں میں اس کی عادت ہو, رائج ہو. حتی لا یحنس بیابس البتیخ, یہاں تک کہ یہ شخص حانس نہیں ہوگا بیابس البتیخ, خشک تربوز یا خربوزے کے ذریعے, کیونکہ خشک تربوز یا خربوزہ کھانے کا لوگوں میں رواج نہیں ہے, تو اس سے حانس نہیں ہوگا. تو اس کے اندر لوگوں کے عرف کو بھی دیکھا جائے گا بھائی. تو کہتے ہیں حتی لا یحنس بیابس البتیخ, یہاں تک کہ یہ شخص جو ہے خشک تربوز یا خربوزے کے ذریعے حانس نہیں ہوگا. وہذا المعنی موجود فی التفاح و اخواتہ, اور یہ تفقہ والا معنی یعنی لذت حاصل کرنے والا معنی پایا جا رہا ہے فی التفاح, سیب کے اندر بھی, و اخواتہ, اور اس سیب کے جو مشابہ پھل ہیں, یعنی ناشپاتی ہے یا اسی طرح خوبانی ہے یا اسی طرح سفرجل وغیرہ. سفرجل بھی یہ سیب جیسا ایک پھل ہوتا ہے بھائی, جس کو بہی کہتے ہیں. تو کہتے ہیں وہاں المعنی موجود فی التفاح و اخواتہ, اور یہ والا تفقہ والا معنی موجود ہے سیب کے اندر بھی اور اس کے مشابہ چیزوں میں بھی. فیحنس بها, تو اس کی وجہ سے وہ حانس ہو جائے گا. وغیر موجود فی القصاء والخیار, اور یہ تفقہ والا معنی نہیں پایا جا رہا فی القصاء کھیرے میں, والخیار اور ککڑی میں. لانهما من البقول بيعا واكلا, اس لیے کیونکہ یہ دونوں جو ہیں یعنی کھیرا اور ککڑی جو ہیں, من البقول, یہ سبزیوں میں سے ہیں، بیعن و اکلن، بیچنے اور کھانے کے اعتبار سے، کھانے میں بھی ان کو سبزی شمار کیا جاتا ہے اور بیچنے میں بھی ان کو سبزی شمار کیا جاتا ہے، حتیٰ کہ سبزی فروش کے پاس آپ کو کھیرے اور ککڑیاں ملیں گی لیکن سبزی فروش کے پاس آپ کو سیب نہیں ملیں گے. تو یہ لأنهما من البقول بيعا وأكلا، اس لیے کیونکہ یہ کھیرا اور ککڑی جو ہیں یہ بیچنے اور کھانے کے اعتبار سے سبزیوں میں سے ہیں، فلا يحنس بها، لہذا ان کی وجہ سے وہ حانس نہیں ہوگا. وأما العنب والرطب والرمان، بھائی انگور، تازہ کھجور اور انار، اس میں صاحبین اور امام صاحب کا اختلاف ہے. امام صاحب کے نزدیک یہ کھانے سے حانس نہیں، صاحبین کے نزدیک یہ کھانے سے بھی حانس ہو جائے گا. اس کی وجہ کیا ہے؟ تو اس کی اب وجہ ذکر کریں گے. کہتے ہیں وَأَمَّا الْعِنَبُ وَالرُّطَبُ وَالرُّمَّانُ، اور باقی انگور اور تازہ کھجور اور انار جو ہے، فَهُمَا يَقُولَانِ، تو صاحبین فرماتے ہیں اِنَّ مَعْنَى التَّفَقُّهِ مَوْجُودٌ فِيهَا، کہ تفقہ یعنی لذت حاصل کرنے کا معنی ان کے اندر بھی موجود ہے. تفقہ کا کیا معنی تھا؟ کہ وہ چیز جسے لذت حاصل کی جائے کھانے سے پہلے یا کھانے کے بعد. بھائی تو کہتے ہیں ان کے اندر بھی تفقہ والا معنی موجود ہے. فَإِنَّهَا أَعَزُّ الْفَوَاكِهِ، اس لیے کیونکہ یہ پھلوں میں سے سب سے معزز ہیں، یعنی سب سے اعلی اور عمدہ ہیں. بھائی وَالتَّنَعُّمُ بِهَا يَفُوقُ التَّنَعُّمَ بِغَيْرِهَا، اور ان کے ذریعے لذت حاصل کرنا وہ زیادہ ہے ان کے علاوہ کے ذریعے لذت حاصل کرنے سے. یعنی ان کے ذریعے جو لذت حاصل ہوتی ہے وہ اور پھلوں کے مقابلے میں زیادہ ہوتی ہے. تو یہ فاقہاں ہیں، جب فاقہاں ہیں تو ان کے کھانے سے وہ حانس ہو جائے گا. تو کہتے ہیں فَإِنَّهَا أَعَزُّ الْفَوَاكِهِ، اس لیے کیونکہ یہ پھلوں میں سب سے عمدہ ہیں. وَالتَّنَعُّمُ بِهَا يَفُوقُ التَّنَعُّمَ بِغَيْرِهَا، اور ان کے ذریعے لذت اٹھانا یہ اور پھلوں سے لذت اٹھانے سے بڑھ کر ہے. وَأَبُو حَنِیفَةَ رَحْمَهُ اللَّهُ يَقُولُ، اور امام صاحب فرماتے ہیں، کہ یہ جو انگور ہے اور تازہ کھجور ہے اور یہ انار ہیں، ان کو پھل کے طور پر بھی کھایا جاتا ہے اور ان کو غذا کے طور پر بھی کھایا جاتا ہے. بعض اوقات انسان کھانا وغیرہ کھاتا ہی نہیں، یہ صرف کشمش کھا لی، یہ اسی طرح صرف کھجوروں پر گزارا کر لیتا ہے وہ. تو معلوم ہوا کہ ان کو بطور غذا کے بھی کھایا جاتا ہے، اور نیز بعض اوقات ان کو بطور دوا اور علاج کے بھی کھایا جاتا ہے. جیسے انار ہے، انار کو بعض اوقات دوا کے طور پر کھایا جاتا ہے. بات سمجھ میں آ گئی؟ تو ان کے اندر تفقہ کے معنی کی کمی آ گئی. تفقہ تو وہ چیز تھی جس کو صرف لذت کے لیے کھایا جائے، اور ان کو تو بطور غذا اور دوا کے بھی استعمال کیا جاتا ہے، لہذا ان میں تفقہ کے معنی کی کمی آ گئی. جب کمی آ گئی تو ان کے کھانے سے وہ حانس نہیں ہوگا. تو کہتے ہیں وابو حنیفۃ رحم اللہ یقول، اور امام صاحب فرماتے ہیں ان ہذہ الاشیاء مما یتغذى به، کہ یہ جو چیزیں ہیں یہ ان چیزوں میں سے ہیں جن کے ذریعے غذا حاصل کی جاتی ہے. ویتداوى به، اور ان کے ذریعے علاج کیا جاتا ہے. فاوجب قصورا فی معنی التفقہ، تو اس نے ثابت کر دیا کمی کو. تو فاوجب قصورا فی معنی التفقہ، فاوجب ای اثبت، قصور کہتے ہیں کمی کو، فاوجب قصورا فی معنی التفقہ، تو اس نے تفقہ کے معنی میں کمی ثابت کر دی. للاستعمال فی حاجت البقائی، اس وجہ سے کہ ان کو استعمال کیا جاتا ہے بقا کی حاجت میں، بقائے انسان کی حاجت میں، یعنی خوراک کے لیے بھی استعمال کیا جاتا ہے اور بطور دوا کے بھی استعمال کیا جاتا ہے. تو کہتے ہیں ولہذا کان الیابس منہا من التوابل او من الاقوات، ولہذا اور اسی وجہ سے کان الیابس منہا، ان میں سے جو خشک ہوتا ہے، من التوابل، وہ مثالوں میں سے ہے. بھائی سالن کے اندر جو مثالیں وغیرہ ڈالے جاتے ہیں، تو ان میں سے جو خشک ہو جائے اس کو بعض اوقات بطور مثالوں کے بھی استعمال کیا جاتا ہے. جیسے انار ہے، بھائی خشک انار کو بطور مثالے کے سالن وغیرہ میں ڈالا جاتا ہے. او من الاقواتی، یا یہ جو خشک ہے ان میں سے اس کو خوراک کے طور پر بھی استعمال کیا جاتا ہے. جیسے انگور ہے، بھائی خشک کر کے اس کو بطور خوراک کے استعمال کیا جاتا ہے، یا اسی طرح کھجور ہے، اس کو بھی خشک کر کے بطور خوراک کے استعمال کیا جاتا ہے. پھر دیکھ لیجئے امام صاحب کی دلیل. کہتے ہیں یقول، امام صاحب فرماتے ہیں ان ہذہ الاشیاء مما یتغذى بها ویتداوى بها، کہ یہ چیزیں جو ہیں ان چیزوں میں سے ہیں جن کے ذریعے غذا بھی حاصل کی جاتی ہے اور ان کے ذریعے دوا بھی کی جاتی ہے. فاوجب قصورا فی معنی التفقہ، تو اس نے کمی ثابت کر دی ان کے تفقہ کے معنی میں. للاستعمال فی حاجت البقاء، اس لیے کیونکہ ان کو استعمال کیا جاتا ہے انسانی بقا کی حاجت میں، یعنی بطور غذا کے اور بطور دوا کے. ولہذا کان الیابس منہا من التوابل او मिनल अकवाती, और इसीलिए इनमें से जो खुश्क होता है वो मिसालों में से है और मिनल अकवाती और खुराकों में से है। तो जब इनमें से खुश्क जो है वो मिसालों और खुराकों में से है यानी उसको फाकिहा नहीं शुमार किया जाता, तो जो तरोताजा है उसको भी फाकिहा शुमार नहीं करना चाहिए। यह किसकी दलील है? इमाम साहेब की। भाई बात समझ में आ गई, हल हो गया। चलिए बस भाई, हादा हुआ अल मराम, अल्लाह आलम बिहकीकतिल कलाम।